سيدنا ونبينا ومولانا محمد عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، محترم بزرگو بھائیو، آج کی رات بہت ہی مبارک رات ہے اور بہت بڑی رات ہے، بڑے فضائل آج کی رات کے لیے بیان فرمائے گئے ہیں احادیث میں. حضرت شیخ محدث دہلوی رحمۃ اللہ علیہ، عبدالحق محدث دہلوی ہیں جن کو اللہ پاک نے ذریعہ بنایا انڈیا پاکستان والا علم حدیث کے آنے کا، انہوں نے اس رات کے بارے میں بہت سے حدیثوں کو بیان فرمایا ہے، اس لیے وہ حدیثیں قابل اعتبار ہیں اور صحیح ہیں جس میں اس رات کی فضیلت کو بیان فرمایا گیا. بہت لوگ یہ سمجھتے ہیں کہ اس رات میں کوئی فضیلت نہیں ہے، یہ بات غلط ہے، اس میں ہے بہت بڑی فضیلت ہے. اور اس رات کا نام لیلۃ البراءت بھی ہے. براء کے معنی آتے ہیں جہنم سے بری کرنے کا، آزاد کرنے کا. تو آج کی رات اللہ تبارک و تعالیٰ کی رحمت اپنے بندوں پر بہت متوجہ ہوتی ہے اور توبہ کرنے والوں کو اللہ تبارک و تعالیٰ جہنم سے بری فرما دے. جو سچے دل سے توبہ کر دے گا اب تعالیٰ شان ہو اس کو جہنم سے بری کر دیں گے، اس کے سارے گناہ معاف کر دیں گے. ایک روایت کے مفہوم میں یہ بات آتی ہے کہ آج کی رات بنو کلب کی بکریوں کے بالوں کی برابر لوگوں کی مغفرت ہوتی ہے. بنو کلب ایک قبیلہ تھا عربوں میں، جو ان کے جو ہے وہ بکریوں کا کاروبار کرتے تھے، بکریاں ان کے پاس، بکریوں کے ریوڑ بہت تھے. تو ظاہر ہے کہ جس کے پاس بکریوں کے ریوڑ ہوں گے، یعنی عام لوگوں کے مقابلے میں زیادہ ہوں گے، ہزاروں بکریاں ہوں گی، تو ہر بکری پر کتنے لاکھوں بال ہوتے ہیں. تو بنو کلب کے پاس جتنی بکریاں ہیں، ان بکریوں پر جتنے بال ہیں، ان بالوں کی بقدر اللہ تبارک و تعالیٰ آج کی رات میں مغفرت فرماتے ہیں. تو اس کا مطلب یہ بنا کہ آج کی رات بہت ہی اللہ تبارک و تعالیٰ کی رحمت کی تقسیم ہونے کی رات ہے، اس لیے اس کی بھرپور قدر کرنا چاہیے اور بہت ہی زیادہ سینسیٹیو بھی ہے آج کی رات، اس لیے کہ آج کی رات ہر آدمی کے بارے میں فیصلے ہوتے ہیں. ظاہر ہے کہ جب فیصلہ ہوتا ہے آج کی رات کہ اگلے سال میں کیا ہونے والا ہے اس کے ساتھ میں، تو بہت ہی زیادہ کیئرفل ہونے کی بات ہے، ڈرنے کی بات ہے، اللہ سے مانگنے کی بات ہے، کیونکہ مانگنے پر اللہ تبارک و تعالیٰ خاص فضل فرماتے ہیں. لا يرد القضاء الا الدعاء، اللہ تبارک و تعالیٰ دعا سے قضاء میں بھی تبدیلی فرما دیتے ہیں. تو اس لیے آج کی رات جو ہے وہ اللہ کی طرف رجوع کرنے کی ہے، معافی مانگنے کی ہے اور اپنا رخ صحیح کرنے کی ہے اور اپنے آخرت کی تیاری کا ذہن بنانے کی ہے. اس لیے کہ آخرت ہو یا دنیا ہو اور دنیا کی کوئی چیز ہو، میرے دوستوں بھائیو، سب کچھ اللہ کے ہاتھ میں. اللہ ہی نے ہمیں پیدا کیا ہے اور اللہ ہی ہمارے جو ہے مالک ہیں، اونر وہی ہیں. ہم بہت سی چیزوں کے مالک اپنے آپ کو سمجھتے ہیں، لیکن خود ہمارے مالک اللہ ہیں. گاڑی ہماری ہے، ہم گاڑی کو اون کرتے ہیں، مکان کسی کے پاس ہے تو مکان کو اون کرتا ہے، لوگوں نے جویلری خریدی ہوئی ہوتی ہے سونا چاندی، اس کو وہ اون کرتے ہیں، شیئر خریدے ہوئے ہوتے ہیں لوگ، شیئر کو اون کرتے ہیں، کپڑے اون کرتے ہیں، سامان اون کرتے ہیں، فرنیچر اون کرتے ہیں، لیکن وہ بھی اور ہم کو کوئی اون کرتا ہے اور وہ اللہ پاک ہے. اور جس کو اون کیا جاتا ہے نا، اس کی ساری چیزیں آٹومیٹکلی اس کے اونر میں جاتی ہیں. اب ہمیں کوئی اون کر رہا ہے، ہمارا کوئی مالک ہے، تو ہمارے پاس جتنی بھی چیزیں ہوں گی وہ آٹومیٹکلی اسی کی ہوں گی، کیونکہ جب ہم خود اس کے ہیں تو وہ کیسا اس کا نہیں ہوا. वो सारी चीजें उसकी हैं। इसलिए पूरी दुनिया में एक ही मालिक है, वो अल्लाह है। मालिक उसको कहते हैं जिसका कोई मालिक नहीं होता, और ममलूक उसको कहते हैं जिसकी कोई चीज ममलूक नहीं होती। तो हम ममलूक है अल्लाह के, इसका मतलब हमारी कुछ भी नहीं है, अल्लाह तबारक व तआला के हुक्म के साथ है। तो अल्लाह तबारक व तआला जैसे हमारे खालिक हैं ऐसे हमारे मालिक हैं, और जब हमारे मालिक हैं तो हमारी हर चीज के मालिक हैं। हमारे अनफुस में जो चीजें हैं अंदरून में उनके, और हमारे आफाक में जो चीजें हैं बाहर में उन सबके अल्लाह पाक मालिक हैं। इस्लाम में ये मजमून बहुत क्लियर, बहुत वजाहत से, बहुत तफसील से, बहुत जगहों पर कुरान पाक में बयान किया गया है, क्योंकि मिल्कियत जो है इसको समझना बहुत जरूरी चीज होती है। ये मजमून जगह जगह कुरान पाक में से बयान किया गया है। सारा झगड़ा मिल्कियत का है, मालिक कौन। अगर मैं मालिक हूं किसी चीज का तो मुझे तसर्रुफ का हक हो जाता है। तो इसलिए अब ताला शानुगु ने हर जगह यह बताया कि कोई मालिक नहीं, मैं मालिक, ताकि किसी आदमी को यह ऑब्जेक्शन न रहे कि मालिक मैं हूं तो मुझे तसर्रुफ का हक क्यों नहीं। जैसे फरमाया लहू मा फिस समावात, उसकी है वो सब चीजें जो आसमानों में है, वही मालिक है उन सब चीजों का जो आसमान में है। व मा फिल अर्ध, और उसकी है वो सारी चीजें, वही मालिक है उन सब चीजों का जो जमीन में है। जितने माइन है, जितना सोना है, जितना चांदी है, जितना पेट्रोल है, जितना तांबा है, जितना यूरानियम है, जितना फला जितना फला जितना गैस, जितनी ही जो भी है, जितने सीड्स हैं, जितने गल्लात हैं, जो चीजें हैं उसके मालिक अल्लाह पाक है। वमा बैनहुमा, आसमान और जमीन के दरमियान में जो भी है उसका मालिक मैं हूं, अल्लाह पाक हूं। लहू मा फिस समावाती वमा फिल अर्दी वमा बैनहुमा, जो इनके दरमियान में है, इनके दरमियान में जानदार भी हैं, इनके दरमियान में इंसान भी है, इनके दरमियान में समंदर के मखलूक भी है, खुश्की की मखलूक भी है, चरिंद परिंद भी हैं, हैवानात भी हैं, और इनके दरमियान में इंसान और इंसान की चीजें हैं, जो चीजें इंसान ने बनाई हैं वो भी हैं, गाड़ियां इंसान ने बनाई, ट्रेन इंसान ने बनाए, प्लेन इंसान ने बनाए, रॉकेट इंसान ने बनाए। अल्लाह फरमाते वो सब मैंने ही बनवाए हैं, मेरे ही हों, क्योंकि जब तुम मेरे हो तो तुम्हारी बनाई हुई सारी चीजें भी मेरी ऑटोमेटिकली हैं। वैसे एक तवजीह कर रहा हूं मैं कि हमारी जब हो गई तो ऑटोमेटिकली है, एक दूसरी तकरीर उसकी अलग है कि जैसे हम अल्लाह के हैं वैसे वो सब चीजें अल्लाह पाक की, वही मालिक हैं उनके, वही खालिक हैं उनके। वमा तहत सरा, और जो तहत सरा में है, जमीन आसमान से नीचे अगर तुम्हारा ध्यान किसी चीज की तरफ जाता है, वो सबका भी मालिक मैं हूं, अल्लाह पाक फरमा रहे हैं। हम समझते हैं कि हमारी बीवी है, अल्लाह पाक है बीवी के मालिक है। हम समझते हैं हमारे बच्चे हैं, गलतफहमी, अल्लाह पाक है हमारे बच्चों के मालिक। हम अमानतदार हैं उसके, हम अमीन हैं, हमारी जिम्मेदारी है कि इनको उनकी मर्जी के मुताबिक तरबियत देना, तालीम करना, अपनी मर्जी से जो उनसे स्कूल में चाहे भेज दिया, अपनी मर्जी से यहूदियों के हाथ में दे दिया, अपनी मर्जी से क्रिश्चियनों के हाथ में दे दिया, अपनी मर्जी से बेदीनों के हाथ में दे दिया, मुल्हिदों और दहरियों के हाथ में दे दिया, इनको बिगाड़ो, इनको खराब करो, इनको आजाद करो, वहां पता चलेगा जाने के बाद ये व्यक्ति की गर्दन मारी जाएगी और जहन्नम में डाला जाएगा मां बाप को और पेरेंट्स को। तो तुमको क्या हक पहुंचता था कि अपने बच्चों की तरबियत ऐसी करो, अपनी मर्जी से जो चाहे पहना दिया कि हमारी मर्जी हमको ही अच्छा लगता है, अपनी मर्जी से जो चाहे खिलौना दे दिया कि हमको ही अच्छा लगता है, अपनी मर्जी से जो चाहे गेम दिला दिया कि हमें अच्छा लगता है, बच्चे ने ख्वाहिश की थी इसलिए हमने कर दिया, अपनी मर्जी से जैसे चाहे पिकनिक करा दी, अपने चाहे अपनी मर्जी से जो चाहे बना दिया, ये सारा मिल्कियत का गलत कॉन्सेप्ट है। मालिक होने का मफहम गलत दिमाग में बैठा हुआ है। कोई चीज की हम मालिक नहीं है मेरे भाई, अल्लाह मालिक है, अल्लाह पाक मालिक है। और अल्लाह ने इम्तिहान के लिए निस्बतें लगा दी, इख्तियार दिया कि तुमको मालिक बताया, ये जमीन को तुमने खरीदा उसके तुम मालिक। हालांकि जमीन तो अल्लाह की बनाई हुई है, उसको खरीद कहां दे सकते कोई। जिस मकान को तुमने खरीदा उसके तुम मालिक हो, जिन चीजों को तुमने खरीदा उनके तुम मालिक हो। ये जो इख्तियार दिया है अल्लाह पाक ने, इस इख्तियार का एक रिएक्शन है, इसका एक रिजल्ट है। उसके बारे में फरमाया कि ये जो तुम्हें दिख रहा है ऐसा है नहीं, बाद में मैं इसको क्लियर करूंगा, इसलिए है मालिकी उम्मीदीन, बदले के दिन का मैं मालिक हूं। अब देखिए सूरह फातिहा में कुछ दूसरी चीजों का बयान नहीं है, मालिक यौम अद्दीन जरूर है। क्यों? उसका एक राज है, उसका एक सीक्रेट है। वो ये है कि फरमाए जो चाहे करो, हर एक्शन का तुम्हें इख्तियार है। मंशा फल्युमिन मंशा फल्यकफुर, चाहे ईमान इख्तियार करो, चाहे कुफ्र इख्तियार करो, चाहे शर्म इख्तियार करो, चाहे बेहयाई इख्तियार करो, चाहे नमाजों की पाबंदी करो, चाहे नमाजों को जाया करो, चाहे दीन की मेहनत करो, चाहे दुनिया की मेहनत करो, चाहे नेकियों की मेहनत करो, चाहे बुराइयों की मेहनत को मर्जी है तुम्हारी, लेकिन उसका जो रिएक्शन है, उसका जो रद्द अमल है, वो तुम्हारे बस में नहीं है, वो मेरे हाथ में है। ये मतलब है दीन वाले बदले को कहते हैं, बदले के दिन का मालिक मैं हूं और बदला हर चीज का देना हूं, बदला हर चीज का दूंगा और उसका मालिक उसका ओनर मैं हूं। उस दिन किसी की नहीं चलेगी। लिमन मुल्क यौम लिल्लाहिल वाहिदिल कहार, अल्लाह पाक फरमाएंगे कि आज मुल्क किसका है, किसकी चलने वाली है? उस एक अल्लाह की जो कि अकेला है और गालिब है, कोई उस पर गालिब नहीं आता। यौमुद्दीन बड़ी अहम चीज है। वमादरा का मा यौमुद्दीन, आपको पता है कि यौमुद्दीन किसको कहते हैं? आगे आके तीसरे बारे में है, यहां पे तो मालिक यौमुद्दीन कहा सूरह फातिहा में, वहां पर मैं वमा अदरा का मा यौमुद्दीन, आपको पता है कि यौमुद्दीन क्या है? सुम्मा मा अदरा का मा यौमुद्दीन, फिर दोबारा पूछा कि फिर हम पूछते हैं तुमसे कि तुम्हें कुछ पता है कि यौमुद्दीन क्या है? यौम ला तमलिकु नफ्सुन ली नफ्सिन शैआ वल अम्रु यौम इज़िन लिल्लाह। यौमुद्दीन वो है कि जिस दिन कोई जान किसी जान के लिए किसी चीज की मालिक नहीं रहेगी, कोई मालिक नहीं किसी भी चीज का नहीं। यौम ला तमलिकु नफ्सुन ली नफ्सिन शैआ, शै कोई भी चीज के नहीं, एक रत्ती का कोई मालिक वहां मिलकर सामने नहीं रहेगी, किसी नस्बत मजाजी भी नहीं रहेगी, और पूरा का पूरा मामला अल्लाह के हाथ में होगा। तो अल्लाह तबारक व तआला मालिक है, इस मालिक होने का इल्म यकीनी तौर पर हमें अपने अंदर पैदा करना जरूरी है, उसका इस्तेहदार लाना जरूरी है दीन की मेहनत करके, ताकि जब मिल्कियत की इस बात दूसरे के साथ हो जाए तो हमें तसर्रुफ करने के मामले में मोहतात हो जाने की सहूलत हो जाए, हम एहतियात में आ जा सकते हैं। नहीं तो हम तो जो चाहे कर रहे हैं, हम जो चाहे करते हैं, अपने बॉडी के हम मालिक नहीं है, अपनी बॉडी के हम मालिक नहीं है। अगर कोई आदमी ब्रेड लेके उंगली काट लेना चाहे तो इस्लाम इजाजत देता है, मेरी उंगली है, फिंगर मेरी है, मैं जो चाहे कर लेना, कर सकते क्या? अगर मेरा है, मेरी फिंगर है, तो मैं क्यों नहीं कर सकता? भौतिक कहा तेरी तू कौन होता है, इसको तूने पैदा, तूने बनाया है इसको, तूने खरीदा इसको, या तेरे बाप ने बनाया है, तेरे बाप ने खरीदा इसको? बॉडी का कोई पार्ट्स हमारा नहीं होता, उनका है पूरा का पूरा, इसलिए इसकी हिफाजत जरूरी है। इसलिए खुदकशी हराम है। खुदकशी क्यों हराम है? इसीलिए हराम है कि तुम कौन होते इसको जाया करने वाले, नहीं कर सकते। इसलिए इसकी सेहत, इसकी हिफाजत जरूरी है, इसीलिए उसको खाना खिलाना जरूरी है, इसीलिए इसको पिलाना जरूरी है। अगर कोई आदमी खाना नहीं खाया और मर गया, सवाब है या गुनाह है? अगर मेरी बॉडी है तो गुनाह क्यों? और सारे उलमा कहते हैं बहुत बड़ा गुनाह है बगैर खाए के अगर मर गया, बहुत बड़ा गुनाह है, क्योंकि बगैर खाए के आदमी मरेगा ही, इसकी तरतीब ऐसी बनाई अल्लाह पाक ने, भाई खाया क्यों नहीं तुम? बगैर पिए के मर गया, बहुत बड़ा गुनाह है। बॉडी हमारी नहीं होती, जब बॉडी नहीं है तो ऑर्गन्स हमारे कहां से हो गए? आंख हमारी नहीं, कान हमारे नहीं, मुंह हमारा नहीं, जुबान हमारी नहीं, हाथ हमारे नहीं, पैर हमारे नहीं, दिमाग हमारा नहीं, दिल हमारा नहीं, मेरा दिल है और मेरा दिमाग है, माई माइंड माई हार्ट, अरे आई एम समथिंग, और मैं खुद, तू मर जाएगा तुझे खुद तू क्या है पता नहीं चलेगा, बताओ क्या है? कोई अगर बता सकता हो तो बताए कि मैं क्या हूं? कुछ भी नहीं बता सकते आप, कभी भी नहीं बता सकते। बता सकते हैं टाइम पे आके, जब अल्लाह पाक जो है ना थोड़ी मारिफत देता है, तब एक आदमी को थोड़ा आइडिया होता है कि मैं क्या हूं। बाकी आप अभी ये तो मैं और आप तो समझना बहुत मुश्किल है, टू लॉन्ग, बहुत दूर है, दिल्ली बहुत दूर है, ऐसे दिमागों को नहीं आता मैं समझ में। हम तो अपने को ही नहीं जानते, हम ताला शानहू मालिक है हमारे, हमारी जान के मालिक हैं, हमारे दिल के मालिक हैं, हमारे दिमाग के मालिक हैं, हमारे हाथ पैर के मालिक हैं, इसीलिए फरमा मालिक यौम अद्दीन, ये जो कुछ तुम्हारी तरफ निस्बत है लगी हुई, जो चाहे तुम कर सकते हो, उसका जो रिएक्शन होगा, उसका जो रिजल्ट होगा, उसका मैं मालिक को बताऊंगा उस दिन। जो चाहे, जो जिसने जो अमल मेरे पास लेकर आया है, उसके मुताबिक बदला लेंगे। तुम मत वफ़ौन यौम अल क़यामत, पूरा पूरा बदला तुमको क़यामत के दिन दे दिया जाएगा, कुछ चीज नहीं छोड़ी जाएगी उसमें। हम लम यनबा बिमा फी सुहफ़ मूसा व इब्राहीम अल्लज़ी वफ़ा अल्ला तज़िरु वाज़िरतुन वज़्रा उख़रा वअलैसा लिल इंसानि इल्ला मा सआ व अन्न सअयहु सौफ युरा ثم يجزاه الجزاء الاوفى, پورا پورا بدلہ دیا جائے گا اور ہر انسان کی محنت کا پورا پورا لحاظ کیا جائے گا۔ وان نساجه سوف يرى, ہر ایک کی کوشش کو دیکھا جائے گا اس نے کیا کوشش کی, اور جس کوشش کا رخ جس کی طرف کسی کا گیا ہے اس کو ہم وہ چیز دیں گے۔ فاما من اعطى واتقى وصدق بالحسنى فسنيسره لليسرى واما من بخل واستغنى وكذب بالحسنى فسنيسره للعسرى۔ जिसने झुठलाया और बुखल किया और अपने आप को मुस्तगनी रखा कि मैं किसी के अंडर में जाना नहीं चाहता हूं, मैं किसी के लिए सरेंडर होना नहीं चाहता हूं, आई एम इंडिपेंडेंट, जो आदमी अपने को मुस्तगनी समझा और बुखल किया और खर्च नहीं किया अल्लाह के लिए और हसना की तकदीर की, उसने जहन्नम का रास्ता दिखा देंगे हम, पसन हुआ उसरा कहते जहन्नम, जानने वाले रास्ते में चला देंगे, कोई पलट नहीं सकता, वापस नहीं आ सकता, ये जिगजैग नहीं हो सकता, कोई एग्जिट ले, अल्लाह ने जहन्नम का रास्ता दिया था, अब ये एग्जिट लेके निकल गया दूसरी तरफ, कहां जाएगा, कोई है ही नहीं जगह, या तो जन्नत है या जहन्नम है। और जो आदमी अम्मा मन आता वत्तका वसद्दका बिलहुस्ना, खर्च किया और अल्लाह से डरा और हुस्ना की तस्दीक की, हर नेक बात की उसने तस्दीक की, कबूल किया, फसल व्यस्त यूसरा, हम जन्नत के रास्ते पे उसमें चला गए, वो जन्नत का रास्ता पकड़ लेंगे और कोई नहीं जाएगा, सीधा जन्नत ही को जाएगा वो। इसलिए मेरे भाइयों, अल्लाह तबारक व ताला हमारे खालिक हैं, मालिक हैं, रब हैं, वही पालने वाले हैं, उन्होंने ही पाला है, वही पालते हैं, इसीलिए वही हाकिम है। इसलिए जब हमारा बचपन था तो उन्होंने पैदा किया, जब हम पैदा हुए उनके पैदा करने से पैदा हुए, जब बड़े हुए तो उनके बड़े करने से बड़े हो रहे, जब जवान हुए तो उनके जवान होने, जवान करने से जवान हो रहे, जब बूढ़े हो रहे तो उनके बूढ़े करने से बूढ़े हो रहे। अगर इंसानों के हाथ में होता बूढ़े होना ना होना, तो कौन किसके बाल सफेद होते, किसी के भी सफेद ना हो, कोई कितनी जवानी का शौक रख ले, आहिस्ता आहिस्ता बाल सफेद हो जाएंगे, वो कुछ भी नहीं कर सकता। वैसे कलर करके थोड़े दिन जी लेंगे, मगर कलर करना तो अलग चीज है। और जब मौत का वक्त आएगा, मौत लाएंगे तो मौत आ जाएगी, तंदुरुस्ती बीमारी उनके हाथ में, जिसको चाहे तंदुरुस्त कर दिया, जिसको चाहे बीमार कर दिया, इज्जत और जिल्लत उनके हाथ में है, चाहे इज्जत दे दी चाहे दलील कर दिया, नफा और नुकसान उनके हाथ में है, गिना और फकीरी उनके हाथ में है। जरूरी नहीं है कि जिस बस जिसको मालदारी मिल गई तो वो मालदारी रहेगा, ना किसी भी वक्त फकीर हो जाएगा और फकीर को किसी भी वक्त गनी कर देंगे, और फकीर को फकीरी में रख के मजे की जिंदगी गुजरवा देंगे, और गनी को अमीर को अमीरी में रख के परेशानी की जिंदगी गुजरवा देंगे। जितने अमालदार हैं उतने हिसाब समझते हैं कि परेशान नहीं है ये लोग। खुदकशी के वाकयात किन में ज्यादा होते हैं, गरीबों में कि अमीरों में? खुदकशी को क्या बोलते हैं,
सुसाइड।
सोसाइटी के वाकयात किस में ज्यादा होते हैं, अमीरों में कि गरीबों में? वो फिल्म के, वो फिल्म के फला आदमी ने, वो जन वाला बड़े रिचमैन ने, वो नाचने वाली ने, वो डांसर ने, वो बांसर ने, ये लोग मर रहे हैं, इतने पैसे वाले होंगे। गनी को गनी रखते हुए परेशान करने पर वो कादिर है, जिसको चाहे परेशान कर दे, और फकीर को फकीरी में रख के मजे में रख दे। लुंगी के ढेर हो, लुंगी के बाला, नगे में दूध दो, नगे में काला, अपनी लुंगी बना हुआ है, नीचे एक ऊपर एक, रोटियां निकालता है, दरख्त के नीचे बैठता है, खाता है, लोटा पर पानी पी के सो जाता है, कोई चोर का गम नहीं, कोई परेशानी नहीं, कोई हेडक नहीं, मस्त कलंदर है वो। फकीर को फकीरी में रखते, इसीलिए कुरान पाक में है, वानहु हुआ अगना व अकना, वही गनी करता है फिर वही राहत से रखता है, क्योंकि गिना के लिए राहत लाजिम नहीं है, हो सकता है कि गिना पैसा बहुत मिल जाए लेकिन आदमी परेशान हो। और आज अमेरिका में तो ये चीज देखने को बहुत मिलती है, अमेरिका में जिसका हाथ पकड़ो उन्हें परेशानी है। इस कंट्री की खसूसियत यह है कि यह परेशानी फ्री कंट्री नहीं होती, अल्कोहल फ्री होता ना, अल्कोहल फ्री है, वो फला फ्री है, वो कैलोरीज फ्री है, तो यह जो है ना ये हेडेक फ्री कंट्री नहीं है, स्ट्रेस फ्री नहीं है, स्ट्रेस फुल, हेडेक फुल, टेंशन फुल, परेशानी फुल, परेशानी उर्दू है, फुल अंग्रेजी मिला के कर लो अपने क्या जा रहा है, परेशानी फुल कर, हर इंसान मुसलमान हो कि गैर मुस्लिम हो, अमीर हो कि गरीब हो, जॉब करने वाला हो कि जॉब लेस हो, परेशानी से कोई फारिग नहीं, परेशानी की शक्लें बदली हुई हैं। बहुत लोग इस बात को नहीं समझते, इंडिया पाकिस्तान में बांग्लादेश में जितने भी हम साथी बैठे हुए हैं, कुछ थोड़े अफगानिस्तान के भी हैं शायद थोड़े से, उधर फिर पिश्तो पिशावर वगैरह के भी कुछ साथी होते हैं, यहाँ पे हम लोग उधर हैं तो हम समझते यार वहां पे परेशानी है यहाँ पे नहीं है, इसीलिए किसी तरीके से मैं अमेरिका चला जाऊं, और दिमाग में यह था कि जिस दिन मैं अमेरिका जाऊंगा उस दिन जन्नत में कदम मेरे पड़ जाएंगे और परेशानी सारी खत्म हो जाएगी। आने के बाद में पता चला कि परेशानी खत्म नहीं हुई, अलबत्ता शक्ल बदल गई उसकी, वहां पे लोड शेडिंग का मसला है, बिजली नहीं रहती 8-8 घंटे 10-10 घंटे, वहां पे रोडों का मसला है, वहां पे डस्ट का मसला है, वहां पे पानी वक्त पे नहीं मिलता, वहां पे चीजों की गिरानी होती है, ये है वो परेशानियां अलग है, उनसे तो आप निकल गए, मैं भी निकल गया, मतलब जो यहां आ गया वो निकल जाता है, लेकिन क्या परेशानी खत्म होती है? अगर परेशानियों को काउंट करोगे तो उनको 10% है आपको 90%। हमारी परेशानियां यहां वालों की ज्यादा है, क्योंकि परेशानी की शक्लें बदल जाती हैं। फिरौन को अल्लाह तबारक व तआला ने जब परेशानियों में डाला तो जब जब भी फिरौन को परेशानी में अल्लाह डालते थे तो वो मूसा अलैहिस्सलाम को बुलाता था और ये कहता था कि मूसा या मूसा दुआ लेना रब्बक, अब मूसा अपने परवरदिगार से दुआ कर दे यार, सारा मसला तेरे से ही हमें महसूस कर रहा हूं। वो मूसा अलैहिस्सलाम को मानता भी था अंदर से, ईमान नहीं लाता था, इन्ना मुहतदु लैन कशफ्ता अन्नर रिज़्ज़ा लनुमिनन्न लक वलनुरसिलन्न मअक बनी इसराइल, अगर ये तकलीफ तुम्हारे दुआ करने से चली गई ना तो हम ईमान भी ले आएंगे और बनी इसराइल को जहां छोड़ो बोल रहे हो हम छोड़ देंगे तुम्हारे साथ, मर्जी तुम्हारी। फलम्मा कशफना अन्हुमुर रिज़्ज़ा इलाजन हुम्बालिगू व इज़ा हुम यनकुथून, जब वो तकलीफ हम उनसे दूर कर देते थे तो वो कहता है कि तुम्हारी दुआ से दूर हुआ इसका क्या सबूत है, इसका क्या प्रूफ है कि तुम दुआ करने से ये मुसीबत गई? अरे मियां दुनिया में हालात हैं, कभी ऐसे कभी वैसे, कभी नरम कभी गरम, कभी अच्छे कभी बुरे, ऐसा रहते हैं, अल्लाह तबारक व तआला बराबर चलते रहे। फारसलना अलैहिम तूफान वल जराद वल कुम्मल वल दफादिर वल दम आयातिन मुफस्सलातिन फस्तकबरू व कानू कौमन मुजरिमीन, एक मुसीबत आती थी तो वो दूर हो जाती थी मूसा अलैहि सलाम की दुआ करने से, तो ये समझते थे कि मुसीबत दूर हो गई, उनको मालूम नहीं था कि जो मुसीबत डालने वाला है उसके बाद मुसीबतों का खजाना कुछ कम नहीं है, उसको हटा दिया उसी को सेम रिपीट भी कर दे सकता है और उसको रिपीट करने की जरूरत क्या पड़ी है, वो दूसरी भेज देता था, शक्ल बदल जाती थी, पहले तूफान आ गया उसके बाद टिड्डियों का अजाब आ गया, अब हर चीज में टिड्डे, हर चीज में टिड्डे, ये लोग क्या बोलते हैं इंग्लिश में, एकदम उछलते हैं ना, बस हर बिस्तर में भी वही है, कपड़ों में भी वही है, खाने पीने में भी वही है, पानी में आग जरा था। अब वो दुआ करवाई मूसा अलैहि सलाम से, मूसा अलैहि सलाम ने कहा परवरदिगार माफ कर दो शायद मान जाए, जैसे ही मूसा अलैहि सलाम दुआ करते ठीक भी हो जाता वो। अच्छा वो टिड्डे तो खत्म हो गए, अलकुम्बल आ गए, जू आ गए, हर चीज में जू, हर चीज में जू, खाने में पीने में बिस्तर में कपड़ों में दाढ़ी में बालों में सर में, कोई जगह नहीं थी जहां पर जू नहीं। उन्होंने कहा ये क्या मुसीबत हो गई, वह गफा दिया, वो दुआ करवाई मूसा अलैहि सलाम को बुलवा के, तो जैसे वो खत्म हुए जू वो ये समझा कि अब राहत मिल गई। मूसा अलैहि सलाम ने कहा मान ले ईमान ला, कहने लगे यार ऐसे तो होता रहता है, ये तकलीफ थी आई चली गई खत्म, वह बफादर अल्लाह ने मेंढकों का आदाब भेज दिया, हर चीज में मेंढक पुदक रहा, हर चीज में मेंढक पुदक रहा, हर चीज में मेंढक पुदक रहा, घर में किसी भी जगह सोना मुश्किल हो गया, खाना मुश्किल, पहनना मुश्किल, रहना मुश्किल। अब आप अंदाजा कीजिए कोई आदमी पैजामा पहना हो अंदर मेंढक घुस जाए क्या होगा, कपड़े के अंदर मेंढक उछल रहा क्या होगा, बिस्तर में अंदर आप फोड़े हुए हैं अब उसमें मेंढक आ गया क्या होगा। वह बफादर मूसा अलैहिस्सलाम को बुलाया कि ये ऐसी वैसी चीज नहीं होती, ये तो तेरे रब की तरफ से ये दुआ कर दे, अच्छा पैगंबर शफीक बहुत होते हैं, इंसानों पर आखिरी टाइम तक उनको टाइम देते, मोहलत देते हैं, अच्छा शायद अब, अच्छा शायद अब, अच्छा शायद अब, उसके बाद में खून का अजाब आ गया, वदम खून का अजाब, हर चीज को खून बना दिया अल्लाह पाक ने, खाने को खून, पानी को खून, हर चीज को खून बना दिया, खून खाएगा कच्चा खून। यहां तक लिखा है कि बनी इसराइल के मुंह में पानी दे के फिरौन और फिरौनी अपने मुंह में कुल्ली करवाते थे, क्योंकि ये अगर पानी लेने जाते थे तो वो खून हो जाता था। बनी इसराइल जब पीते थे तो मूसा अलैहिस्सलाम पर जो लोग ईमान लाए थे जब वो पीते थे तो पानी रहता था। आखिर नौबत यहां तक पहुंची कि उन्होंने कहा कि तुम अपने मुंह से डायरेक्ट हमारे मुंह में डालो, उस पर भी उनके लिए मुसीबत हो गई कि इनके मुंह में पानी, उनके मुंह में खून। जब अल्लाह की पकड़ आती है मेरे दोस्तों तो बच नहीं सकता बंदा, कहां जाएगा भाग के, अल्लाह की कुदरत से कौन भाग सकता है, अल्लाह की पकड़ से कौन भाग सकता है। ये शक्ल बदलने वाली चीजें होती हैं, एक में से निकल गया तो आदमी फारिग नहीं हो गया, दूसरी शक्ल में आ जाता है। एक टेंशन से निकल गया तो यह मतलब नहीं होता कि हम अपने मुल्क से टेंशन से निकल गए, भाई वो भी अल्लाह की दुनिया, ये भी अल्लाह की दुनिया। वहां पर भी हम नमाज पढ़ते थे या का नाबुदू बोलते थे, यहां पर भी नमाज पढ़ते हैं या का नाबुदू बोलते हैं, वहां पर भी अल्लाह सामने, यहां पर भी अल्लाह सामने, मक्के मदीने में जाओ अल्लाह सामने। बंदा सबसे ज्यादा करीब अल्लाह के जब होता है जब सज्दे में होता है, सज्दा यहां पे भी करते हैं, सज्दा वहां पे भी करते हैं, दुनिया में कहीं करो, आसमान में करो, चांद में करो, कहीं करो, कोई चीज तो दूर नहीं होती अल्लाह पाक से। हम तो सब अल्लाह, अल्लाह हमसे करीब है सब, अल्लाह वनहन अक़रबु इलैहि मिनकुम वलाकिन्ला तुबसिरून, हम तुमसे बहुत करीब है, तुम देखते नहीं हो। वहुव मअकुम अइनमा कुंतुम, वो तुम्हारे साथ होता है जहां कहीं तुम हो। ये नहीं कि मस्जिद में अल्लाह के पास हम हैं और घर में नहीं होता अल्लाह, ऐसा थोड़ी है। ऑफिस में नहीं होता अल्लाह, ऐसा थोड़ी है। बाजार में नहीं होता अल्लाह, ऐसा थोड़ी है। अइनमा कुंतुम, जहां कहीं तुम है वो तुम्हारे साथ है, वो सुनने वाला है, वो देखने वाला है, वो जानने वाला है, वो ये कुदरत वाला है। उसी के हाथ में नफा है, उसी के हाथ में नुकसान है, उसी के हाथ में इज्जत है, उसी के हाथ में जिल्लत है, उसी के हाथ में आराम है, उसी के हाथ में परेशानी है। और ये थोड़े चंद दिनों के वास्ते भी ऐसे ही है और हमेशा हमेशा के लिए भी ऐसे ही है। मखलूक अपने खालिक से कभी कट नहीं सकती और बेनियाज नहीं हो सकती कि अब मुझे जरूरत नहीं है। मखलूक प्रोडक्शन का नाम नहीं है फैक्ट्री के, फैक्ट्री में बनने वाली जो प्रोडक्शंस होते हैं, जो चीजें प्रोडक्ट होकर आया करती हैं, उनकी शान अलग है, उनकी सिफत अलग है कि ओनर से उनका कोई लिंक नहीं रहता। जब तक उसका था जैसे उसने बेचा और पैसे ले लिए तो वो चीज खत्म हो गई उसके हाथ से। अब तोड़ दो, फोड़ दो, फाड़ दो, कुछ भी कर दो, उसको उससे बहस नहीं रहती। मखलूक उसको नहीं बोलते, मखलूक अपने वजूद से लेके हमेशा हमेशा के लिए खालिक पर डिपेंड होती है। हज़रत शाह इस्माइल शहीद रहमतुल्लाह अलैह ने फरमाया कि मखलूक की मिसाल हमारे दिमाग में जो ख्याल हम लाएंगे उसके जैसी है। आप सोचें, आप अपने दिमाग में एक गाड़ी सोचें, एक मर्सिडीज सोच लें, एक लेक्सस सोच लें, तो जो वो जो लेक्सस आपके दिमाग में है वो आप पर टोटली डिपेंड रहेगी, उसका रहना आपकी तवज्जो के साथ है। जिस वक्त आपकी तवज्जो हटी वो चीज भी खत्म। मखलूक जो मखलूक होती है वो टोटली डिपेंड होती है अल्लाह पर, मोहताज होती है, और हम सब मखलूक मोहताज हैं और पूरी कायनात मोहताज है अल्लाह पाक की। इसमें कोई एक्सेप्शन नहीं है, इसमें ना पीरों का एक्सेप्शन है, ना पैगंबरों का है, ना सहाबा का है, ना औलिया अल्लाह का है, ना इसराफील और इसराइल और मीकाईल और जिब्राइल का है, ना मलाइका करुबीन का है, ना कुद्दुसीन का है, ना मुहम्मदीन का है, ना साफात का है, ना जाजरात का है, किसी का कोई एक्सेप्शन नहीं। मलाए आला के हों, कुछ भी हो, हामिला ने अर्श हो, हामिला ने कुर्सी हो, या अय्युहन नास अंतुमुल फुकराउ इलल्लाह, ऐ लोगों तुम सब फकीर हो अल्लाह, सब फकीर, अमीर भी फकीर, गरीब भी फकीर, बादशाह भी फकीर, रईयत भी फकीर, जाहिल भी फकीर, आलिम भी फकीर, पैसे वाला भी फकीर, गरीब भी फकीर, सब फकीर याद हों। वल्लाहु हुवल गनीयुल हमीद, अल्लाह पाक बेनियाज है, वो गनी है और कोई इसके अलावा गनी नहीं, वो हमीद है और कोई उसके अलावा हमीद नहीं है। जो अपनी जात से लायक के तारीफ होता है वो अल्लाह पाक ही होता है। या अय्युहन नास अंतुमुल फुकराउ इलल्लाह वल्लाहु हुवल गनीयुल हमीद। मेरे दोस्तों, हमारी जिंदगी अल्लाह पाक के हाथ में है, वो जब तक हमें जिंदा रखे हम रहेंगे, जब नहीं रखे नहीं रहेंगे। तो जिस चीज के लिए हमें दुनिया में रखा है उस चीज को फोकस करना है। अब कितना रखेंगे उनको मालूम है। हर साल पूरा सिस्टम बनता है। हदीस शरीफ में आता है कि आज की मुबारक रात निस्फ शाबान जब होती है اس میں اگلے سال تک مرنے والوں کی فہرست بنا کے فرشتوں کے حوالے کر دی جاتی ہے. ایک ہے تقدیر جو بنی مقدر کا جو سسٹم ہے وہاں سے لا کے دینا ان کو, ڈسٹریبیوٹ کر دینا ذمہ داریوں کو کہ بھائی فلاں 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 ہے ان کو لے لو, یہ سال ان کو اٹھا لینا ہے. اور روز آنا قریب قریب 15 لاکھ آدمی مرتا ہے, 15 لاکھ آدمی سے زیادہ پیدا ہوتا ہے اور 15 لاکھ کے قریب مرتا ہے. یہ ایوریج نکالنے والے جو لوگ ہوتے ہیں ان کا بیان ہے, ذرا آگے پیچھے بھی رہتے ہیں وہ لوگ, ان کا ایوریج تو ایسے ہی رہتا ہے. ذرا کم ہم تھوڑا سا کم کر سکتے ہیں, کوئی نس نہیں ہے, کوئی شاعری کوئی وحی نہیں ہوتی ہے, آگے پیچھے کر لو مرضی ہے. مگر ایک اندازہ یہ ہوا کہ بہت بڑی تعداد ہوتی ہے, بہت بڑی اماؤنٹ, بہت بڑی, چونکہ ایک بیچ ہے جو روحوں کا چلا جاتا ہے اور ایک بیچ ہے جو روحوں کا آتا ہے. سارے دواخانوں میں, سارے گھروں میں, جہاں پوری دنیا میں برننگ سسٹم, یعنی برن ہونے کا سسٹم موجود ہے, پیدائش کا جو نظام ہے, لاکھوں بچے روزانہ پیدا ہوتے ہیں اور لاکھوں آدمی روز مرتا ہے. اور یہ ریگولر اموات ہیں, ارریگولر کا حساب نہیں ہے. ارریگولر حادثہ ہو گیا, زلزلہ آ گیا, سیلاب آ گیا, طوفان آ گیا, تھنڈر اسٹارم آ گیا, اور کوئی ایسی چیز آ گئی, پٹاخہ پھٹ گیا, کوئی بہت بڑا دھماکہ ہو گیا, کچھ بھی, یہ ارریگولر ہے. ریگولر نظام میں 15 لاکھ کے قریب, 10 سے 15 لاکھ کی روحیں جاتی ہیں, 10 سے 15 لاکھ کی روحیں روز آنا آتی ہیں. اور ایک سال تک کا جو پورا سسٹم ہے وہ دے دیا جاتا ہے. حدیث شریف میں آتا ہے کہ آدمی اپنی شادی مقرر کرتا ہے اور اپنی شادی کے لیے کپڑے خریدنے کے لیے بازار میں جاتا ہے اور اسی بازار میں اس کا کفن بھی آیا ہوا ہوتا ہے, اسی بازار میں, اسی مارکیٹ میں آلریڈی اس کا کفن پہنچ چکا ہے, اس کو نہیں پتا ہے. کسی کے ساتھ میں بھی نہ بچے کی قید ہے, نہ بڑے کی قید ہے, نہ مرد کی قید ہے, نہ عورت کی قید ہے, نہ تندرست کی قید ہے, نہ بیمار کی قید ہے. ایک ذریعہ ہے کہ عام طور پر آدمی بیمار ہوتا ہے پھر مرتا ہے, لیکن ہر مرنے والا بیمار نہیں ہوتا. ابھی ہمارے وہاں جس مسجد میں ہم تھے, اس سے پہلے جس مسجد کے اندر تھے, اس مسجد میں ہمارے ایک دوست ہیں, ان کی پھپھی رات میں ان سے فون پہ بات کرتی رہی, 11 بجے رات تک بات ہوئی. فجر میں وہاں سے فون آیا کہ اس کا انتقال ہو گیا, ان کی پھپھی, ان کی یہ بھی ہے, ان کی بھی پھپھی تھی. فجر میں آ گئے, کوئی بیماری نہیں, کچھ نہیں, سب سے چھوٹی بہن, 4 بہنوں میں, بڑی بہنیں سب حیات ہیں, سب ٹھیک ہیں, بات کر رہی تھی, سب ہو رہا تھا, مر گئی. اس شعبان میں فیصلہ ہو چکا تھا کہ اس شعبان سے پہلے ان کو لے لیا جائے گا, نہ اس کو پتا, نہ خاندان والوں کو پتا, وہ تو دوسری باتیں ہو رہی تھی پوری, کچھ پتا نہیں چلتا. میرے دوستوں, ہمارے ساتھ ہمارے ایک عزیز کے بارے میں فون آیا, ابھی میں جب آیا تھا 3 مہینے پہلے وہاں سے آیا انڈیا سے, تو اچھے خاصے تھے, مطلب بیمار تو تھے انہوں, لیکن بات چیت یہ سب چل رہی تھی. ان کے ہسبینڈ ان سے زیادہ بیمار ہیں, میں سمجھتا تھا کہ وہ پہلے مرے گا, یہ چلے گی. وہ بھی ہمارے رشتے کی پھوپھی ہوتی ہے, ان کا انتقال ہو گیا. میرے دوستوں بھائیو, نہ عورت کا کوئی پتا, نہ مرد کا کوئی پتا, نہ جوان کا کوئی پتا. اب آئندہ سال تک کیا ہونے والا ہے میرے اور آپ کے بارے میں کیا پتا, کہ وہ آج کیا فیصلہ کرنے والے ہیں وہ ہمارے لیے. اور اگر خدا نہ خواستہ فیصلہ ہو گیا اور تو ہمیں وقت نکل گیا ہمارا, کیا کر لیں گے ہم؟ مکان لے کے کیا کریں گے؟ جائیداد لے کے کیا کریں گے؟ شیئرز لے کے کیا کریں گے؟ سامان جمع کر کے کیا کریں گے؟ گاڑیاں لے کے کیا کریں گے؟ بڑی بڑی ڈگریاں رکھ کے کیا کریں گے؟ ڈاکٹریٹ کی ڈگری لے لی, لائری کی ڈگری لے لی, انجینئرنگ کی ڈگری لے لی, اور جنہیں والے سافٹ ویئر ہارڈ ویئر کے بڑے بڑے انجینئر ہیں پکڑ لی, اور وہاں چلے گئے فرشتے خبر میں جاتے, وہ ڈاکٹر صاحب آئے, ڈاکٹر صاحب سوفا لاؤ گئے, یہ بولیں گے. آپ دکھا سکتے ہیں کہ بھائی میں 25 سال میں ڈاکٹریٹ کیا اور 50 سال کا ایکسپیرینس ہے, 75 کا میں ہوں, یہاں پہ 80 کا میں ہوں, لہٰذا میری قدر کرو, نہیں تو ایسا انجیکشن دے دوں گا تم لوگوں کو. کچھ ہو سکتا ہے وہاں؟ کوئی کام نہیں آنے والی چیز ہے وہاں, وہ دنیا میں تو کام آتی ہے, وہ وہاں نہیں کام آئے گی, وہاں گاربیج ہے, وہاں گاربیج ہے. یہ نہیں پوچھا جائے گا تم سے کہ تم کتنے قابل تھے دنیا کے اعتبار سے, یہ پوچھا جائے گا کہ تم کیا بن کر آئے. آپ کہیں گے میں فلاں چیز بنا کے آیا. مولانا یوسف صاحب رحمۃ اللہ علیہ کے ملفوظات میں فرماتے ہیں کہ آدمی دنیا بناتا ہے اور خود اپنے آپ کو نہیں بناتا ہے, اور جب موت آتی ہے تو بنی ہوئی دنیا اوپر رہ جاتی ہے, بے بنا ہوا انسان نیچے چلا جاتا ہے. بنی ہوئی دنیا اوپر, بہترین مکان بنایا, بڑی سامان خریدے, وہ اوپر رہ گئی اور آدمی اندر چلا گیا. بنی ہوئی دنیا اوپر اور بے بنا ہوا انسان اندر. اور فرشتے پوچھتے ہیں کہ تم کیا بن کر آیا؟ وہ کہتا میں یہ بنا کے آیا. कहते हम जो बना के आया वो नहीं पूछ रहे, जो तू बन के आया वो बता। अब वो देखते क्या है सर, वो ईमान को देखते हैं, वो देखते क्या है असल, वो आमाल को देखते हैं। वहां तो ये चीज देखी जाने वाली है। तो इस दुनिया के बनाने के साथ साथ मेरे दोस्तों असल आखिरत पे ज्यादा फोकस करना है दुनिया से भी। हर मुसलमान कहता है कि भाई रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरत हसना, भाई ठीक है दीन का काम भी करना है ना, लेकिन दुनिया भी तो करना ही चाहिए ना। भाई दीन का काम करना भी है दुनिया भी करना है ना, तो 50-50% दे रहे क्या? कम से कम 50% का तो हिसाब रखो। 15 दिन उधर 15 दिन इधर दो। अगर आपके कौल के मुताबिक देखा जाए और अगर दोनों के मकदार का तनासुब परसेंटेज देखेंगे आप, जितने दिन यहां रहना है उसके हिसाब से टाइम उसको दो, जितने दिन वहां रहना है उसके हिसाब से टाइम उसको दो। लुक्मान हकीम ने अपने बेटे को नसीहत करते हुए ये फरमाया ना कि दुनिया के लिए मेहनत करो उतनी जितनी दुनिया में तुम्हें रहना है, और आखिरत के लिए मेहनत करो उतनी जितनी आखिरत में तुम्हें रहना है। जब हमें यकीन है और ईमान रखते हैं अल्लाह पर, अल्लाह के रसूल पर सल्लल्लाहु अलैहि वसल्लम, और अल्लाह के इल्म पर, अल्लाह पाक ने अपने हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम पर नाज़िल फरमाया है, तो उस यकीन के मुताबिक अपना माइंड बनाना है, गाफिल नहीं होना है। क्योंकि हमारे आंख बंद करने से हकीकत नहीं चेंज होने वाली है, हमारे आंख बंद कर लेने से वाकया नहीं बदलने वाला है, वाकया तो वही होगा जो होने वाला है, जो हमें सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने बताया है। मशहूर है उसके बारे में, शुतुरमुर्ग के बारे में, कि जब वो किसी को देखता है दुश्मन को, तो अपना सर जो है ना वो रेती में दे देता है, अपना सर रेती में डुबा देता है और कहता है कि मुझे कोई नहीं देख रहा। तो उसके सर रेती में डाल देने से क्या कोई देख रहा? नहीं देख रहा उसको शिकारी, वो तो शिकारी तो देख रहा है, उसके सर उसमें डालने से क्या होने वाला है? वो हंट हो जाता है। ऐसे अगर हम अपनी आंखें बंद कर लें हकीकत से, उससे मेरे दोस्तों हकीकत बदलने वाली नहीं है, वो किसी भी वक्त आ जाएगी और हमें लेके चले जाएंगे, अल्लाह ताला के फरिश्ते हमें लेके चले जाएंगे। जिंदगी कितनी है हमें नहीं बताई गई, और हर एक को फिक्स दी गई है, और सबको बराबर इक्वल नहीं दी गई है, किसी को थोड़ी किसी को ज्यादा। हत्ता कि जिसका मर्डर होता है उसके बारे में अहले सुन्नत व जमात का अकीदा यह है कि वक्त से पहले वो भी नहीं मरा, उसके मरने का वही टाइम था। इसीलिए यह कहना बिल्कुल जायज नहीं है इस्लाम में कि वक्त से पहले मर गया, ये नहीं कह सकते, वही उसका वक्त था। इन्ना अजल अल्लाह इज़ा जा ला युअख्खर, अल्लाह का वक्त जो मुकर्रर है उसको मैं मुअख्खर, उसको न तो मुस्ताजिल होता वो ना मुअख्खर किया जाता हो। उसके मरने का जो सिस्टम हुआ, जो जरिया बना, वो भी पहले से तय था कि ये फला वक्त में मरने वाला है, वो मर्डर होकर मरने वाला है, फला उसका कातिल है, वो निजाम पूरा पहले से तय होता है, कोई वक्त से पहले नहीं मरता। तो इसलिए मेरे दोस्तों आज की रात जो है ना ये चीज तय हो जाने की है कि हमें अगले साल टाइम मिलेगा कि नहीं मिलेगा, और कितना मिलेगा नहीं मालूम, और वहां जाने के बाद में काम आने वाली चीज ईमान है और आमाल है। वहां आखिरत में काम आने वाली जो चीज होगी वो आखिरत की चीजें हैं, अल्लाह की रजा है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा है। इसलिए मैंने उसमें कितनी कोताही की वो देख के अल्लाह से माफी मांगना है आज की रात। हाथ जोड़ो, सच्चे दिल से तौबा करो, शर्मिंदा हो जाओ अल्लाह के सामने, आंसू बहा सकते हो तो आंसू बहा दो, और अपनी जात अपनी जिंदगी पर अफसोस करे जितना हो सकता है, या अल्लाह माफ करना, बहुत बड़ी गलती हो गई, जो नहीं करना था वो हमने किया, और जो नहीं जो करना चाहिए था वो हमसे नहीं हो सका, कैसी गफलत में हमारा टाइम निकल गया, और कहां आके निकल गया, और किस मशगूलियत में निकल गया। 4 दिन की जिंदगी बनाने की फिक्र के अंदर हमने हमेशा हमेशा कि आखिरत की बर्बादी की फिक्र तक नहीं की कि इतनी बर्बाद हो रही, अपने बच्चों के पालने में, अपनी बीवी को, वो बच्चे और वो बीवी जो कल आखिरत में साथ देने वाली नहीं। यो मैं फिर उलमर उमिन आखी व उम्मी ही व अबी व साहिबती ही व बनी निकुल इमिन हूं यो मई दिन शान युगनी। आदमी अपने बाप से भागेगा क्यामत के दिन, बाप को देख के भाग जाएगा, मां को देख के भाग जाएगा, बीवी को देख के भाग जाएगा, औलाद को देख के भाग जाएगा, औला नजर आएगी उसे भागेगा, मेरा तेरा साथ कोई वो नहीं है। कुरान शरीफ के साफ अल्फाज है, यौम यफिरुल मर्उ मिन अखीही व उम्मीही व अबीही व साहिबतीही व बनी साहिबा, बीवी को बोलते हैं, बनी औलाद को बोलते हैं, बनी लिकुल इमरिइन मिनहुम यौमइदिन शानुन युग्नी, हर आदमी को उस दिन इतनी परेशानी होगी जो उसको दूसरे से बेपरवाह कर देगी। और इतना ही नहीं है, एक और बात सुनिए, कुरान पाक ही की बात है, अल्लाह पाक हमें सच्चा यकीन नसीब फरमा दे कुरान की बातों का, कुरान पर एतमाद और ट्रस्ट नसीब फरमा दे, अल्लाह की बात को जैसे अल्लाह ने लेना चाहा है हमसे हम वैसा लेने वाले हो जाएं। ایک ہے ہم سن رہے ہیں اللہ کا کلام اگر کے، لیکن یہ کہ اللہ پاک یہ چاہتے ہیں کہ میرے کلام کو تم کیسے لینا، کتنا یقین اس میں کرنا. یہاں تو یہ ہے کہ قیامت کے دن یہ بیوی بچوں سے آدمی بھاگے گا، اس کے آگے کا سنو، یود المجرم لو یفتدی من عذاب یومئذ ببنی وصاحبته واخیه وفصیلته التی تؤویه ومن فی الارض جميعا ثم ينجیه کلا انها لظا نزاعة للشوا تدعو من ادبر وتولى وجمع فاوعى. وہ دن وہ ہوگا کہ تمنا کرے گا مجرم، خواہش کرے گا، آفر کرے گا اپنے آپ کو عذاب سے بچانے کے لیے، میرے بیٹوں کو لے لو. جو یود المجرم لو یفتدی من عذاب یوم اذن ببنی، اولاد کا ذکر سب سے پہلے، جس اولاد کے لیے نمازیں چھوڑی، جس اولاد کے لیے شریعت کی پابندی چھوڑی، جس اولاد کے لیے حلال حرام کی تمیز چھوڑی، جس اولاد کو پالنے سنبھالنے کے واسطے اپنے آپ کا اپنے خون کو پسینہ بنایا، اپنے آرام کو بے آرام کیا، اپنے وطن کو اقربا اور رشتے داروں کو چھوڑا، اپنے بیوی بچوں کو چھوڑ کے قربانی دے کے وقت نکالا، اس کے بعد پھر کہیں ان کو فائل کر کے بلایا، کتنی مصیبتیں ایک آدمی بھگتتا ہے. اولاد پل جائے، اولاد سمجھ جائے، ان کا اسٹیٹس بھلا ہو جائے، ان کی تعلیم ہو جائے، ان کا ایجوکیشن ہو جائے، اس بچے کے بارے میں کل قیامت کے دن آدمی اگر اپنی اس نے تیاری نہیں کی ہے تو وہ یہ کہے گا کہ مجھے چھوڑ دو اور میرے بدلے میں یہ اولاد کو لے لو. اگر اولاد صحیح معنی میں اس بات کو سمجھ لے آج کی، اور باپ صحیح معنی میں سمجھ لے اس بات کو آج، میرے دوستوں کون کس سے کیا توقع کرے گا، کیا ایکسپیکٹیشن رکھے گا. وصاحبتی دوسرے نمبر پر یہ کہ اپنی بیوی کا آفر کرے گا، اس کو لے لو. یہ تھی ساری مصیبت، دنیا میں بھی جہنم آخرت میں بھی جہنم، اس کو لے جاؤ. وصاحبتی اپنی بیوی کو آفر پیش کرے گا، کہے گا کہ اس کو عذاب دے دو مجھے چھوڑ دو. واقعی اور اپنے بھائیوں کا آفر کرے گا. وفصیلت ہلتی تو ہوئی، اور یہ کہے گا کہ میرے پورے فیملی کو، میرے پورے خاندان کو لے لو، مجھے چھوڑ دو. ومن فی الارض جمیعا ثم ینجی، اور یہاں تک نوبت پہنچے گی کہ میرے بجائے اگر پوری دنیا کو عذاب دینا ہے تو دے دو، مگر مجھے مت دو. عذاب اتنا سخت ہے اللہ پاک کا، جیسے ثواب ان کا بہت بڑا ہے ویسے عذاب ان کا بہت بڑا ہے. صفات جمال ان کے جیسے ہیں، صفات جلال ان کے ویسے ہیں، صفات نعمت جیسے ہیں، صفات قہر ویسے ہیں. انسان کے بس میں نہیں ہے میرے دوستو اللہ کے عذاب کو برداشت کرنا، اللہ پاک حفاظت فرمائے ہمیں. جب وہ دیکھے گا اپنے سامنے صرف جہنم کی گردن قیامت میں آئے گی، جہنم اپنی گردن نکالے گی، صرف وہ نکالے گی اور لوگوں کو دیکھ کے کہے گی کہ میں جہنم ہوں، اور اللہ نے مجھے ہر متکبر اور جبار اور خدا کے نافرمان اور باغی پر مسلط کیا ہے، اس دن اس وقت وہ ایسا لمحہ ہوگا، ایسا مومنٹ ہوگا وہ کہ کوئی آدمی کھڑا نہیں رہ سکے گا. یہ قرآن پاک میں وترا کل امت جاثیا، تم دیکھو گے کہ ساری کے ساری انسانیت گھٹنے کے بل گر گئی ہوگی. اس کی تفسیر میں جناب رسول اللہ صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ جب کل قیامت کے دن اللہ پاک جہنم کو لائیں گے اور جہنم اپنی گردن نکالے گی اور یہ اعلان کر رہی ہوگی کہ مجھے اللہ نے ہر جابر و متکبر اور نافرمان اور سرکش پر مسلط کیا ہے، آج میں اس کو چن لوں گی ان میں سے، تو ہر آدمی اپنے بارے میں اتنا ڈرا ہوا ہوگا کہ شاید مجھے چن لے اور شاید مجھے نکل جائے، سارے کے سارے گھٹنے کے بل گر جائیں گے. سورہ جاثیہ اسی وجہ سے سورہ جاثیہ کہلاتا ہے، جاثیہ کے مناتے ہیں گھٹنے کے بل گرنے کے. وترى كل امة جاثية كل امة تدعى الى كتابها اليوم تجزون بما كنتم تعملون الى اخره او كما قال الله تبارك وتعالى. وہ دن ہر آدمی کو اس کے عمل نامے کی طرف بلا لیا جائے گا، ہر آدمی کو اس کے اعمال کی طرف کھینچ لیا جائے گا. ممتاز اليوم ایها المجرمون، مکس ہونے کا نہیں ہے جگہ، یہاں مکس اپ نہیں ہے. ہو سکتا کوئی آدمی جو اچھا ہے اچھے نامے اعمال والا ہے وہ ایک سائڈ، جو برے نامے اعمال والا ہے وہ ایک سائڈ، جو نیک ہے وہ نبیوں کے جھنڈے کے تلے، حضور پاک صلی اللہ علیہ وسلم کے جھنڈے کے تلے آ جائے گا، جو بد ہے، جو بے نمازی ہے وہ فرعون کے جھنڈے کے تلے نیچے، اوبئی میں کیا تھا ہوتا ہے اوبئی میں خلف کے جھنڈے کے نیچے، وہ حامان کے جھنڈے کے نیچے، ادھر جاؤ بے نمازی ادھر کھڑے ہو جاؤ. اگر حکومت کی وجہ سے تم نماز نہیں پڑھتے تھے تو فرعون کے پاس چلے جاؤ، اگر وزارت کی وجہ سے، منسٹری کی وجہ سے اور عہدوں کی وجہ سے نہیں پڑھ سکتے تھے تو حامان کے پاس چلے جاؤ، اگر بزنس اور تجارت کی وجہ سے نہیں پڑھ سکتے تھے تو بھائی ابن خلق کے پاس چلے جاؤ، اور اگر نماز پڑھتے تھے سچے بندے ہو پھر حضور پاک صلی اللہ علیہ وسلم کی طرف آ جاؤ. اندازہ لگائیے میرا دوست، کل امت تدعا الی کتابہا، ہر امت کو اس کے عمل نامے کی طرف بلایا جائے گا، سب کو الگ الگ کر دیا جائے گا۔ وامتاز اليوم ایہ المجرمون، امام ابو حنیفہ رحمۃ اللہ علیہ قرآن پاک کی تلاوت فرما رہے تھے، سورہ یاسین پڑھ رہے تھے، وامتاز اليوم ایہ المجرمون پڑھا، اب ایسی رقت طاری ہوئی کہ عشاء کے بعد پڑھ رہے تھے تو وامتاز اليوم ایہ المجرمون پڑھتے پڑھتے فجر کی اذان ہو گئی۔ اللہ پاک فرمائیں گے کہ اے مجرموں آج تم الگ ہو جاؤ، اے مجرموں آج الگ ہو جاؤ، پتہ نہیں ہم کس میں آ جائیں گے۔ اللہ سے ڈرنے والے متقی ہونے کے بعد، پابند ہونے کے بعد ڈر ایسا ہوتا تھا میرے دوست، آج ہمارے اندر سے ڈر نکل گیا ہے۔ کیوں؟ اس واسطے کہ اللہ کی باتوں کا یقین نکل گیا، اللہ کے نبی صلی اللہ علیہ وسلم کی باتوں کا جو یقین ہمارے دل کو قبول کرنا چاہیے تھا وہ یقین نکل گیا، کیوں؟ ہمارے دل سخت ہو گئے ہیں۔ اور قرآن پاک میں اللہ نے فرمایا ایمان والوں سے، دیکھو ایمان والوں، جیسے تمہیں کتاب دی گئی تم سے پہلے بھی دی گئی تھی، جیسے تم کو ایک پیغمبر کا امتی بنایا گیا تم سے پہلوں کو بھی پیغمبر کا امتی بنایا گیا تھا، تم ان کے جیسے مت بننا۔ ولا تکونوا کالذین اوتوا الکتاب من قبل، دیکھو ان لوگوں کی طرح سے مت ہونا جن کو کتاب دی گئی تھی تم سے پہلے، فطال علیہم الامد، ان کے اوپر ٹائم گزر گیا، مدت نکل گئی تھوڑی سی، پھر کروں گا پھر کروں گا پھر دیکھوں گا پھر دیکھوں گا، تصویب کہتے ہیں اس کو، صوفہ پالو، پھر کروں گا پھر کروں گا، فطال علیہم الامد فقصف قلوبهم، دلوں کے اندر قساوت آ گئی، سختی آ گئی، اور حق کے قبول کرنے والی بات ختم ہو گئی۔ اب حادثہ آئے کچھ نہیں ہوتا، اموات ہو جائے کچھ نہیں ہوتا، مصیبت آ جائے کچھ نہیں ہوتا، بیماری آ جائے کچھ نہیں ہوتا، اگر نماز نہیں پڑھتا تو نماز نہیں پڑھتا، حرام کھاتا ہے تو حرام کھاتا ہے، اور جناب والا بدتمیزیاں کرتا ہے تو بدتمیزی، حالات کی وجہ سے طبیعت کے اندر تاثر نہیں رہتا۔ اور اللہ تبارک و تعالیٰ کی ایک عادت شریفہ اور بہت سخت ہے اس سے آگے کی، وہ یہ کہ جب بندے کے اندر قساوت پختہ ہو جاتی ہے تو پھر اللہ پاک ڈھیل دینے کے لیے نعمتوں میں سہولت دے دیتے ہیں، یہ بہت ہی خطرناک سچویشن ہوتی ہے۔ فلما نسو ما ذکروا به فتحنا علیہم ابواب کل شیء، جب ان کو جب بھلا دیا انہوں نے ان باتوں کو جو انہیں یاد دلائی گئی تھی، جس کی نصیحت کی گئی تھی اس کو بھول گئے اور کیئرلیس ہو گئے، توجہ نہیں رہی ادھر، ہم نے بھی ہر چیز کے دروازے کھول دیے۔ اب آدمی خوش، نہ کھانے کی کمی، نہ پینے کی کمی، نہ رہنے کی کمی، نہ سواریوں کی کمی، نہ بچوں کی کمی، ہر چیز میں خوش خوش مست ہو جاتا ہے۔ علماء نے فرمایا کہ یہ اللہ کی سزا دینے کی بہت سخت صورت ہوتی ہے، کیونکہ گویا یہ طے کر چکے ہوتے ہیں کہ اس کو سزا دینا ہے اور اس کو پلٹنے نہیں دینا ہے، اس لیے اسی میں انوالو کر دیتے ہیں۔ معاصی یہ ہوتے ہوئے، گناہوں میں ہوتے ہوئے، نمازوں کو چھوڑتے ہوئے، حلال حرام کی تمیز کے بغیر، صحیح اور غلط کی تمیز کے بغیر آدمی زندگی گزار رہا ہو اور کھانے پینے کی سہولت مل جائے، آمدنی زیادہ ہونے لگ جائے، کاروبار اچھا چلنے لگ جائے، بزنس صحیح ہو جائے، یہ اللہ تعالیٰ کے عذاب دینے کی شکل شروع ہو گئی۔ قرآن کہہ رہا فلما نسوا ما ذکروا به فتحنا علیہم ابواب کل شیء حتی اذا فرحوا بما اوتوا، یہاں تک کہ جب وہ اکڑ میں آ جاتے ہیں جو انہیں دیا گیا، اس کی جس چیز انہیں دی گئی اس کی اکڑ میں آ گئے، بڑے پن میں آ گئے، بس ہم جمع دی کرے نے، ہم بھی کچھ ہیں، اخذنا ہم بغتا، ہم اچانک پکڑتے ہیں، پھر ٹائم نہیں دیتے ان کو، پھر ٹائم نہیں دیا جاتا ان کو، پھر تو اچانک حالت آدمی حیرت میں پڑ جاتا ہے، یہ کیا ہوا، یہ کیسے ہوا، ابھی اس کی مکافات کیسے کروں، کچھ ٹائم باقی نہیں رہتا اس کو۔ یاد کرو ابھی اس تبت کے واقعے کو، کیسے دزرہ پیش آ گیا اور کیسے ہزاروں آدمی زمین بوس ہو گئے سیکنڈوں کے اندر، 8 سیکنڈ، 6 سیکنڈ، 1 منٹ، 1.5 منٹ، 1.5-2 منٹ کے اندر 10,000 آدمی زمین کے اندر، اس میں مالدار بھی ہیں، اس میں غریب بھی ہیں، اس میں طاقتور بھی ہیں، اس میں کمزور بھی ہیں، اس میں مرد بھی ہیں، اس میں عورتیں بھی ہیں، اس میں بچے بھی ہیں، بڑے بھی ہیں، اونچے محلات ہیں، مضبوط قسم کے پتھر کی عمارتیں ہیں، بت خانے ہیں ان کے، ان کے معبود ان کے سمیت دونوں زمین کے اندر، معبودان باطل کا بھی یہی حساب ہوتا ہے کہ وہ تو نیچے وہ بھی اس کے اوپر، وہ تیرے اوپر، ڈبل عذاب ہونا نا، نیچے سے آدمی گرا ہوا ہے اوپر سے بت گرا ہوا ہے، سب مرتے کو مارے زندہ شاہ مدار ہوتے ہیں وہاں پاس، مطلب یہ اللہ تبارک و تعالیٰ موقع نہیں دیتے۔ پھر فلم مانس مازک کی روبی فتح نہ علیہم ابواب کل شیء حتی اذا فرحوا بما اوتوا اخذناهم بغتة فاذا هم مبلسون، سب بج کے رہ جاتے ہیں۔ فقطع دابر القوم الذين ظلموا، ظالموں کی، ظالم قوموں کی جڑوں کو کاٹتے ہیں ہم اس طریقے سے، اللہ پاک فرماتے ہیں۔ تو کھانے پینے کی سہولت سے آدمی کو وہ نہیں ہو جانا ہے کہ بھائی اگر میں گنہگار ہوا تو کیا وہ میں مزے میں زندگی گزار رہا ہوں، یہ تو اور زیادہ سخت بات ہے، ڈرنے کی بات ہے۔ اس لیے میرے بھائیوں اپنے آپ کو صحیح کرنے کی فکر ہونا ہے، کچھ پتا نہیں میرا، میں اپنے آپ کو صحیح ہو جاؤں، بڑا پن چھوڑ دوں۔ جب آدمی تکبر چھوڑ دیتا ہے، اللہ کے سامنے سرکشی چھوڑ دیتا ہے، سرنڈر ہو جاتا ہے، اسی کا نام اسلام ہے۔ اسلام کی حقیقت میں سرنڈنگ ہے، جو بولے جیسا بولے ویسا مان لینا اور اختیار رکھتے ہوئے اپنے آپ کو بے مرضی کر دینا. امتحان اسی کا تو ہے میرے دوستو، انسان کا، ایک مسلمان کا، ایک انسان کا، سب کا امتحان یہی ہے کہ تم کو اپنی مرضی رکھنے کے باوجود اپنی مرضی کو چھوڑ دینا ہوگا اور میری مرضی کو قبول کرنا ہوگا. اگر تم نے ایسا کر لیا تو ہمیشہ کے لیے جنت دے دوں گا. دوسروں کے لیے جنت کیوں نہیں ہے؟ سورج بیچارہ اتنے کروڑوں سالوں سے لگا ہوا ہے، اس کو تھوڑی جنت ہے. چاند لگا ہوا ہے اتنے سالوں سے، اس کے لیے تھوڑی جنت ہے. فرشتے لگے ہوئے ہیں، ان کو تھوڑی جنت ہے. فرشتوں کے لیے جنت نہیں ہے، جنت میں بھی فرشتہ جاب ہی کریں گا، ایسے جاب ہی رہیں گے وہ وہاں. جہنم میں بھی فرشتے ایسے جاب ہی رہیں گے، جاب کریں گے وہاں. ان کو جہنم سزا کے لیے نہیں ہے ان کے لیے، اور جنت مزے کے لیے نہیں ہے ان کے لیے. ان کے لیے ایسے یہ جیسے جیلر ہوتے ہیں نا، اپنے پاس جیلر میں بھی جو جاب ملتا ہے آدمی کو، ماشاء اللہ بینیفٹس اس کو بھی رہتے ہیں، اور جناب اللہ پینشن اس کو بھی ملتی، اور انشورنس اس کا بھی رہتا، تنخواہ اس کو بھی رہتی. تو جیل خانے میں رہ کے انہیں مزے میں ہے نا، مطلب انہیں اپنی جاب کر رہا ہے. ایسے جہنم میں فرشتے ہوں گے لیکن وہ جاب کریں گے، ایسے جنت میں. ان کو جنت اور جہنم نہیں ہے. کیوں نہیں ہے بھائی؟ پوری مخلوق میں کسی کو جنت اور جہنم نہیں ہے، مجھے اور آپ کو ہے. کیوں؟ اس لیے کہ ان کو یہ ٹیسٹ نہیں ہے کہ ان کو مرضی دی گئی ہے. ہم کو مرضی دے کر اللہ تبارک و تعالیٰ نے ہم سے یہ چاہا کہ مرضی کو ختم کر کے میری مرضی کو ایکسپٹ کرو، اور میری مرضی کی ترجمانی اور نمائندگی کرنے کے واسطے میں نے حضور پاک صلی اللہ علیہ وسلم کو بھیجا ہے. یہ اپنی جگہ پر میں نے بٹھایا ہے ان کو. اس لیے منع تھا رسول مقد عطا اللہ، جس نے رسول کی اطاعت کی اس نے اللہ کی اطاعت کی، جس نے رسول کی نافرمانی کی اس نے اللہ کی نافرمانی کی. ان کا جو ان کا بولنا میرا ہی بولنا ہے. ہما پانی ہوا انہوں اللہ وحی، ان کا کرنا میرا ہی کرنا ہے، ان کے ہاتھ پہ میرا ہی ہاتھ ہے. بابا رمائی تورا کن اللہ رما، انہوں نے اگر دشمن کی طرف کنکر پھینکے، انہوں نے نہیں پھینکے، اللہ ہی نے پھینکے. اپنی طرف منسوخ کیا ان کے ہر ہر عمل کو، کیونکہ وہی ترجمان ہیں، وہی نمائندے ہیں اللہ تبارک و تعالیٰ کے. تو ہمیں اپنی مرضی رکھنے کے باوجود اپنی مرضی کو ختم کرنا ہے. مرضی رکھنے کے باوجود مرضی کو ختم کرنے کی میرے دوستو ایک کوشش ہوتی ہے، ایک پروسیس ہے، ویسے نہیں ہو جاتا. یہ آدمی کا میں جو ہے بڑھتے 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 اتنا بڑھ گیا ہے کہ آپ سڈنلی نہیں فیصلہ کر سکتے. اس میں محنت چاہیے ہوتی ہے، اس کے لیے اللہ کے راستے میں نکلنے کی ترغیب دی جاتی ہے، اس کے لیے اہل اللہ کی صحبت میں رہنا پڑتا ہے، اہل ہمت کے پاس جانا پڑتا ہے، نفس و شیطان کی مخالفت کرنے والوں کے ساتھ رہتے ہیں، اس کی مخالفت سیکھنی پڑتی ہے. قال اللہ قال رسول کو بار بار سننا بولنا پڑتا ہے. دعوت والے محنت میں ماحول میں آدمی کو رہنا پڑتا ہے، اس سے اس کے اندر ایک یقین بلڈ ہونا شروع ہوتا ہے، ایک جذبہ بنتا ہے، اور آخرت اس کی آنکھوں کے سامنے ہوتی ہے، اور اللہ پاک کی عظمت و کبریائی اس پر کھلتی ہے، اور قبر کی زندگی کی تیاری کا احساس اس کو ہوتا ہے. پھر اس کے لیے یہ بات آسان ہوتی ہے کہ اپنی مرضی رکھنے کے باوجود اپنی مرضی کو ختم کر کے اللہ کی مرضی کو ایکسپٹ کر لینا. وہ اگر نماز پڑھنے کو کہہ رہے تو نماز پڑھنا، وہ اگر جماعت میں نفر اور سفر کو کہہ رہے تو سفر کرنا. حضور نے فرمایا، دیکھو جب فتح مکہ ہو گئی تو آپ نے اعلان کیا تھا کہ لا ہجرت بعد الفتح، ہوئی فتح مکہ ہو گئی، اب ہجرت فرض نہیں رہی. ولیکن جہاد ان وریت، لیکن جہاد ہے اور اس کے ساتھ میں نیت ہے ہجرت کی، یہ تو بات آپ نے فرمائی. اس کے بعد ایک جملہ ہے اس میں، وَإِذَا اسْتُنْفِرْتُمْ فَانْفِرُوا، جب تم سے سفر کا مطالبہ کیا جائے دین کے تقاضوں کی بیس پر تو تم سفر کیا کرو. ہجرت تو نہیں رہی لیکن نفر ہے. وَإِذَا اسْتُنْفِرْتُمْ فَانْفِرُوا، جب تم سے سفر کا مطالبہ کیا جائے تو تم سفر کیا کرو. اللہ کے دین کی محنت کے لیے سفر کرنا کوئی ظاہر ہے کہ کس کو پسند ہے؟ کون نہیں چاہتا اپنے گھر میں بیٹھے رہنا، وقت پہ کھانا مل رہا ہے، اپنے پرانے گدے پہ سو رہے ہیں، مانوس ہے نا اس جگہ سے. آدمی ایک سٹ اپ میں ہوتا ہے کہ بھئی یہاں مجھے نیند آتی ہے، دوسری جگہ نیند آنے میں گڑبڑ ہو جاتی ہے، وقت پہ کھانا مل رہا ہے، خدمت گار بھی موجود ہیں کہ جانا نہیں ہے کہ آنا نہیں ہے، آدمی کون بھی آرام ہونا چاہتا ہے. مگر جب اللہ کے دین کا تقاضا ہے سفر کرنے کا تو کرنا ہے. جب اللہ کے دین کا تقاضا مال لگانا ہے تو لگانا ہے، جب اللہ کے دین کا تقاضا وقت لگانے کا ہے تو لگانا ہے، جب اللہ کے دین کے تقاضے میں نماز پڑھنا ہے تو نماز پڑھنا ہے، روزے رکھنا ہے تو روزے رکھنا ہے. لمبے روزے رکھو یا چھوٹے روزے رہ جائے، اللہ پاک کی تقدیر ہے. پوری دنیا کا سسٹم چونکہ ایک بنا ہوا، یہ دنیا اسلام عالمی مذہب ہے، اس لیے اس کے قاعدے قانون میں عالمیت کار فرما ہے. اسی لیے انہوں نے سورج کے حساب سے روزے نہیں رکھے، چاند کے حساب سے رکھے، اس کی وجہ سے موسم بدلتے رہتے ہیں. تو کبھی ایک دم چھوٹا دن کا روزہ ہو جاتا ہے، رات بڑی ہو جاتی ہے، اور کبھی دن بہت بڑا ہو جاتا ہے، رات چھوٹی ہو جاتی ہے. آپ کو ہمیشہ اگر چھوٹا دن دیا جائے گا تو دنیا کے دوسرے علاقوں کے واسطے وہ ہمیشہ بڑا دن مل جائے گا نا. لہذا کبھی تھوڑے دن چھوٹے تمہارے کو، کچھ دن ان کو، تھوڑے تھوڑے بڑے دن تم کو، تھوڑے بڑے دن ان کو. جب آسانی مل جائے تو آسانی سے اللہ کا شکریہ ادا کرو، اور جب مجاہدہ پڑ جائے تو مجاہدہ کرو. 17 घंटों का रोजा, 18 घंटों का रोजा, 21 घंटों का रोजा भी होता है, होता है तो हो जाने दो, उसमें क्या है, कोई मरता थोड़ी, सेहत बनती है, वजन हमेशा ज्यादा होता है। रमजान से पहले तोल के रख लो अपने को, रमजान के बाद में तोल लो, मशीन पे चढ़ के देख लो। युजादु फी रिज़्कुल मोमिन, मोमिन का रिस्क बढ़ा दिया जाता है इसमें। पूरे साल भर में कितने पकौड़े नहीं खाते, उतने तो खाली इफ्तार में खाए जाते हैं। फिर उसके साथ हलीम अलग है, फिर मिठा अलग है, फिर नमाज से पहले अलग है, नमाज के बाद अलग है। इफ्तार करते वक्त ये गम है कि सारे दिन तमाम कुछ नहीं खाया था, सहरी करते वक्त में ये फिक्र है कि सारा दिन कुछ नहीं खाना है, लिहाजा इसमें भी डबल, उसमें भी डबल, दो वक्त का खाना, चार वक्त का खाना दो वक्त में, और नियमतें अलग अलग किस्म की। हर आदमी चाहता है कि मैं इफ्तार करा दूं, मैं इफ्तार करा दूं, मैं इफ्तार करा दूं, क्योंकि इफ्तार कराना एक ऐसा लक्की काम है कि आप इफ्तार करा दो पूरे रोजे का सवाब ले लो। मन फता फी साइमन कान लहू मिस्लु अजरी मिन गैर अन युनक़सा मिन उजूरिही शै, जो किसी रोजेदार को इफ्तार करा देगा उसका सवाब उसको मिलेगा बगैर इसके कि रोजेदार के रोजे में कोई कमी की जाए, उसके सवाब में कोई कमी नहीं, बस खजूर देने वाले को पूरे रोजे का सवाब। तो कौन सा मुसलमान है जो ये होशियारी नहीं करना चाहता, क्योंकि खिला दो। एक मरतबा हम जमात में गए हुए थे, एक साहब ने हमको इफ्तार की दावत दी, पूरी जमात रोजे से थी। हमारे एक साथी को कुछ ख्याल नहीं रहा, उसने अपने साथ में खजूर रख लिए थोड़े से, बस जनाब उस दिन तो मुसीबत आ गई पूरी जमात की। वो था पढ़ा लिखा आदमी, उसने कहा कि जब तुमने मुझसे वादा कर लिया कि मेरे पास इफ्तार करोगे, अगर तुमने दो आदमी तीन आदमियों ने मिलकर अपने खजूर से कर लिया तो मेरे तीन रोजे चले गए। तुमने मुझसे एग्रीमेंट किया था अपने रोजे का सवाब देने का, यूं लड़ने पे आ गया वो। तुमने एग्रीमेंट मुझसे किया था कि अपने रोजे का सवाब मुझे दोगे, अब तीन आदमियों ने तुम्हारे खजूर खा लिए तो रोजे का सवाब तो तीन का तुम ले गए, और बकिया साथ 10 थे हम लोग, तो 10 बकिया साथ का मैं ले रहा हूं, तो मेरे साथ ये मुआहदा आपकी मुआहदा शिकनी हुई। इतना लड़ा मैं क्या बताऊं, बहुत लड़ता रहा हमसे, कोई इकराम नहीं, कोई इज्जत नहीं। कि उसने कहा उसको तो ये गम पड़ गया कि तीन रोजे चले गए मेरे, बैठे बिठाए तीन रोजों का सवाब मुझे मिल सकता था, वो चला गया। जिन आदमियों को फिक्र होती मदीने मुनव्वरा में, देखो आप छोटे छोटे बच्चे कैसे जीत रहे दामन आपका, क्योंकि एक शहादत है वो कि जिसने पानी पिला दिया उसको रोजे का सवाब, जिसने खजूर खिला दिया उसको रोजे का सवाब, जिसने दूध के शरबत पिला दिया उसको रोजे का सवाब। मदकत लबन, पूरा दूध पेट भर पिलाना जरूरी नहीं है, दूध के एक दो घूंट पिला दिए तो उस पर भी रोजे का सवाब। तो कौन छोड़ेगा मेरे दोस्तों, तो अब रोजे छोटे भी होते हैं, रोजे बड़े भी होते हैं, नमाज आराम के वक्त में भी आती है, नमाज देर से भी हो जाती है, मुजाहिदा इसमें भी होता है, मुजाहिदा उसमें भी होता है। अल्लाह के लिए सरेंडर होने वाला इसकी फिक्र नहीं करता कि उसको कितना आराम मिल रहा है और उसको कितनी तकलीफ हो रही है, कितना पैसा उसका बच रहा है और कितना पैसा उसका खर्च हो रहा है, ये नहीं होता। इसलिए आज की रात मेरे दोस्तों कुछ फैसले का रुख ऐसा रखिए कि अल्लाह बहुत हो गया, मैंने अपनी जिंदगी बगावत में, सरकशी में, नाफरमानी में गुजार दी, जाया कर लिया मैंने अपने वक्त को, अब माफी चाहता हूं आपसे, हाथ जोड़ता हूं आपके सामने, माफी चाहता हूं, शर्मिंदा होता हूं, मैं शर्मिंदा हूं अपनी बात पर, आइंदा अपने आप को सही करूंगा, और आपकी जाते आलि पे भरोसा करके मैं वादा करता हूं आप मेरी तौबा को कबूल फरमा लीजिए, ताकि मेरे दोस्तों हमारा पूरा पिछला सादता अल्लाह तबारक व तआला कच्चा चिट्टा खत्म करके मगफिरत का फैसला फरमा दे और नया अकाउंट शुरू हो जाए। फिर कल क्या करने वाले हैं हम देखा जाएगा। आदमी ये चाहता है कि भाई पहले जो मेरे कैंडिडेट पे निशान आ गया वो तो चला जाए, जितना जो है ना गलत स्पीडिंग कर दिए थे उसका आ गया टिकट मिल गया था, रेड लाइट के ऊपर निकल गए थे उसका टिकट आ गया था। आप ये थोड़ी देखते कि यार पहले से दो तो है ना और दो कर देंगे, आप ये चाहेंगे कि साहब पहले से तो क्लियर हो जाए, पूरा अकाउंट पूरा क्लियर हो जाए, फिर उसके बाद में जो होता है वो देखा जाएगा। नीयत तो पहले से भी अच्छी रखे आदमी, लेकिन हम कैसे हैं हमें पता है, नफ्स हम पर कितना हावी है हमें खूब अंदाजा है, शैतान से हमारी कितनी दोस्ती है हमें खूब अंदाजा है। वो हज में जो लोग गए मजाक बनाते रहते ना, लोग एक दूसरे का मजाक बनाते रहते हैं, क्योंकि कि इसने जब शैतान को किंकरी मारी तो शैतान इसको देख के कह रहा था कि यार सबने मारा तुम्हारा तू भी मारा, तू तो मेरा इतना करीबी दोस्त है, तू अमेरिका से आया, अमेरिका में तो मैं इतना आबाद हूं वहां पे, इतना मेरे दोस्त इतने फ्रेंड हैं जिनकी कोई हद नहीं है, तू भी मार रहा मुझे, तो उससे हमारी दोस्ती कितनी है हमें पता है कि हम कितना जल्दी बहल जाएंगे और उसके बहकावे में आ जाएंगे। मगर मेरे दोस्तों अल्लाह पे भरोसा करना है कि नहीं मैं शैतान से भी दोस्ती नहीं रखूंगा, उससे कट कर लेना है, मैं बुरे दोस्तों से दोस्ती नहीं रखूंगा, और जना मैं अपने नफ्स की भी मुखालफत करूंगा, और उसी नफ्स की मुखालफत के लिए रोजे आते हैं। अल्लाह ताला ने तरबियत का एक निजाम चलाया हुआ पूरा यहां से वहां तक। इसलिए आज की मुबारक रात में मेरे दोस्तों एक तो तौबा करना है हमको, और इसमें जितनी दुआ दरूद का हम एहतमाम कर सकते हैं जाग के करना है, ये साबित है। इसमें कोई मखसूस तरीका नहीं है इबादत का, इसमें البتہ مخصوص طریقے عبادت کے بزرگوں کے تجربے اور ان کے ایکسپیرینس کے ہیں، اس کی اجازت ہے آپ کو، سنت سمجھ کے نہیں کرنا. بزرگوں کے کچھ اپنے تجربے ہیں، بزرگوں کے کچھ اپنے معمولات ہیں، ہم بزرگوں کے معمولات کو اپنانا چاہیں، اجازت ہے اس کی، مگر سنت سمجھ کے نہیں کرنا، فرض سمجھ کے نہیں کرنا. مثلا مشہور یہ ہے کہ دو رکعت نماز پڑھ کے سورہ یاسین پڑھ کے دعا کرنا ہوتا ہے، ہر دو رکعت پڑھ کے سورہ یاسین پڑھ کے ایک دعا کرنا اسپیشل دعا، جیسے اپنی عمر کی دعا کرنا، یا اللہ میری عمر میں برکت دے دے، صحت کی دعا کرنا کہ اللہ تم مجھے صحت عافیت کے ساتھ میں رکھ، عزت کی سلامتی کے ساتھ میں رکھ، ایمان کی سلامتی کے ساتھ میں رکھ. ایک مرتبہ دو رکعت پڑھ کے دعا کرتے ہیں رزق میں برکت کے لیے، وسعت کے لیے، سہولت کے لیے، استقلال کے لیے، کہ جاب کنٹینیو رہے اور اس میں برکت ہو جائے. ایمان اور عمل کے واسطے ایک مرتبہ پڑھنا، اور کسی کا کوئی اسٹیٹس کا مسئلہ چل رہا ہے، کوئی قانونی چیز چل رہی ہے، کوئی مقدمے کی چیز چل رہی ہے، خدا نہ خواستہ بیوی بچوں کے ساتھ کوئی مسئلہ ہوا ہے، کسی کے سپریشن کا مسئلہ ہے، کسی کے بچے کے کچھ ایسے مسئلے ہو گئے ہیں، یا لڑکے کو کوئی مسئلے ہو گئے ہیں، تو بزرگوں کے معاملات میں یہ ہے کہ ہر عمل کے لیے الگ دعا کرتے جانا، دو رکعت پڑھنا سورہ یاسین پڑھنا ایک دعا کرنا، دو رکعت پڑھنا سورہ یاسین پڑھنا ایک دعا کرنا. اگر کوئی ایسا کرنا چاہے تو کر سکتا ہے، کوئی حرج کی بات نہیں. صلاۃ التسبیح پڑھنے سے چھوٹے بڑے سارے گناہ معاف ہو جاتے ہیں، تو صلاۃ التسبیح پڑھ لینا چاہیے، آدھے گھنٹے کا کام ہے، سارے چھوٹے بڑے گناہ معاف ہو جاتے ہیں. اور آج کی رات میں قبرستان اگر آدمی جا سکتا ہو تو جا کے دعا کرنا، یہ بھی ثابت ہے. یاد رکھ لو یہ چیزیں حدیثوں میں موجود ہیں اور ہمارے علماء نے لکھے ہیں. کچھ لوگ اس کو کنڈم کرنا چاہتے ہیں، ہم اپنے علماء سے پوچھ لینا کہ بھائی ان کی حیثیت کیا ہے. ہے تو اس کو فالو کرنا، دنیا کے اندر فتنوں کا زمانہ تو چل رہا ہے، احوال سارے فتنوں کے ہیں. اور کل کے دن روزہ رکھنے کا بھی، دوسرے دن رات میں جا کے دوسرے دن روزہ رکھنا، وہ ایک ہی دن کا روزہ ہوتا ہے شب برات میں. شب برات میں دو روزے تین روزے نہیں ہوا کرتے. اگر کوئی اپنی مرضی سے مسلسل رکھنا چاہے تو اس کو اختیار ہے کہ چار چھ روزے رکھ لے، ہفتے بھر کے رکھ لے، دس دن کے پورے رکھ لے، کوئی ایسی بات نہیں ہے. لیکن شب برات میں جو روزہ ہوتا ہے وہ صرف دوسرے دن کا ہوتا ہے. یہ تو آج کے خاص معمولات ہیں، لیکن اصل معمول میرے دوست توبہ اور استغفار کا ہونا چاہیے کہ زیادہ سے زیادہ اللہ تعالیٰ سے مانگے آدمی. اور چونکہ صرف موت کا ہی فیصلہ ہوتا ہے، ایسا نہیں کس کی جاب رہے گی کس کی نہیں رہے گی، کس کے گھر میں اولاد ہوگی کس کے گھر میں اولاد نہیں ہوگی، کس کے یہاں شادی ہوگی کس کے یہاں طلاق ہو جائے گی، یہ سب فیصلے ہوتے ہیں. اللہ تعالیٰ ہی حفاظت فرمائے اور عافیت کا معاملہ فرمائے. کون عزت پائے گا اور کون ذلیل ہوگا، کون مالدار ہو جائے گا اور کون فقیر ہو جائے گا. پورے یعنی بڑے بڑے مالدار صبح ہوتے ہوتے فقیر ہو جاتے ہیں، مطلب اللہ ہی بچانے والا ہوتا ہے. اس لیے بہت ڈرنا ہے. جو ذمہ داری ہمیں مال میں دی گئی وہ ادا کرنا، جو ذمہ داری جان میں دی گئی وہ ہمیں ادا کرنا ہے. اور دوسرا جو فیصلہ میرے دوستو آج آپ سے کرنے کی گزارش ہے، وہ یہ ہے کہ ہم اپنی زندگی کے تجدید کا، یعنی زندگی کے نئے سیٹ اپ کا اور نئے سسٹم کا، نئے نظام کا عائد کریں اللہ پاک سے کہ یا اللہ یہ تو کچھ سمجھ میں نہیں آ رہا، کبھی ہم نے اس پر غور نہیں کیا، ورک نہیں کیا. میرے دوست بھائیوں یہ جو ہمارا سیٹ اپ ہے نا، صبح اٹھنا، جاب کو جانا، پھر آ جانا، پھر ویکینڈ میں چھٹی لے کے، جیسے یہ لوگ باہر نکلتے آؤٹنگ کرتے ہو جانے والا، اپن بھی آؤٹنگ کرنا، باہر جانا، بچوں کو لے کے تفریح کرا دینا، یہ غیر مسلموں کا سسٹم ہے. یہ جن کا آخرت پر یقین نہیں ہے ان کا پروگرام ہے، یہ ان کا اسکیڈول ہے، یہ مسلمان کا اسکیڈول نہیں ہوتا. یہ ہم نے نہ پڑھائی کے اندر اپنا اسکیڈول داخل کیا، نہ پڑھائی کے بعد جاب کے سسٹم میں اپنا اسکیڈول داخل کیا. پڑھائی کے سسٹم میں پری اسکول سے لے کے یونیورسٹی تک کہاں پر دین کی بات ہے بتاؤں جی، کہاں آخرت کی بات ہے، کہاں پر اللہ کس سے راضی ہوتا ہے اس کی ڈیٹیلز ہیں، کہاں اللہ پاک کیوں پیدا کیا ہم کو اس کی ڈیٹیلز ہیں، زندگی کا انجام اور اینڈنگ کیا ہے اس کی ڈیٹیلز ہیں، کہاں جنت کی تفصیلات ہیں، کہاں جہنم کی تفصیلات ہیں. پری اسکول سے لے کے آپ یونیورسٹی تک بتاؤ، پی ایچ ڈی تک بتاؤ، ہے ہی نہیں. اور ہمارے بچے پڑھ رہے ہیں اور ہم اس کو ایجوکیشن بولتے ہیں. جہالت کی تہ در تہ اندر گھسنا اور اس کو تعلیم بولنا، یہ تو ہمارا مزاج بن گیا. تو ہم نے نہ تعلیم کے اندر اپنا اسکیڈول داخل کیا، اپنا سلیبس داخل کیا. ہم مسلمان ہیں، ہم کو اس کے ساتھ یہ بھی چیز چاہیے بھائی، ہم نے داخل نہیں کیا اس کو جیسے داخل کرنا چاہیے. اور بعد میں جو ہمارا ٹائم بنا ہوا ہے میرے دوستو، ان کے طریقے پر ہمارا وقت ہو گیا. ہماری نوکری کا سسٹم، ہماری چھٹی کا سسٹم، بالکل ہم ایسے ہی کماجتا وقت دے دیتے ہیں. اب آٹھ دس گھنٹے نچوڑے جانے کے بعد میں جیسے گنے کو نچوڑتے کیا بچتے ہیں، ہم کیا کر سکتے ہیں اپنے دین کے واسطے؟ یہ طریقہ تھوڑی دیا ہمیں اسلام نے، اور ہم اپنے طور پر اس چیز کا کوئی اندازہ نہیں کر رہے ہیں. اچھا ان کے ساتھ اپنے ٹائم کو بزی کر دیا، اب اگر جماعت والے آ کے بولیں، علماء کرام بولیں، علماء ربانی بولیں، مشائخ اور صوفیہ بولیں، وہ خانقاہ کے لیے بولیں، وہ مدرسے کے لیے بولیں، وہ تبلیغ کے لیے، میرے پاس ٹائم نہیں ہے. میرے بھائی ٹائم کس کے پاس نہیں ہے پتا ہے؟ ٹائم اس کے پاس نہیں ہے جس کی موت آ گئی. ٹائم دے کے تو پیدا کیا گیا،
हमने अपनी मर्जी से अपना टाइम को बिजी किया, अपने आप को हमने उसमें इन्वॉल्व कर लिया। अब बोल रहे हैं कि हमारे पास टाइम नहीं। भाई टाइम देके तो पैदा किया गया। टाइम तो जब खत्म होता है आदमी का, जब मौत हो जाएगी उसकी, अब उसके बाद वो सुभान अल्लाह भी कहना चाहेगा तो उसको नहीं मौका दिया जाएगा। अब वो नमाज पढ़ना चाहेगा तो नहीं मौका दिया जाएगा। अब वो खर्च करना चाहेगा तो नहीं मौका दिया जाएगा। टाइम तो देकर पैदा किया गया। हमने अपनी नादानी से अपने टाइम को कुछ इस तरीके से बिजी किया, मशगूल किया कि हमारी फहम के एतबार से, हमारी अकल के एतबार से, और हमारी भी नहीं बेईमानों की अकल के एतबार से, काफिरों और डहरियों और मुशरिकों की अकल के एतबार से हमने अपने टाइम को बिजी किया। कुछ समझदारी का काम हम कर रहे हैं? इसको रियलाइज करो कि हम समझदारी का काम नहीं कर रहे हैं। अभी वो समझो कि बेवकूफ बैठ के बोल रहा था, इसको क्या मालूम है? नहीं, आप अपने तौर पर फाइंड आउट कर सकते हो। आप खुद सोचो कुरानी तालीमात को, आप खुद सोचो हदीस की तालीमात को। हमने जो अपने आप का अपना टाइम उसमें इन्वेस्ट किया हुआ, इस तरीके से लगा बिजी हो गए हम, वो सही सेटअप नहीं होता। उसमें तब्दीली की जरूरत है। जॉब करना है हमको, नौकरी भी करना है हमको, बीवी बच्चों को पालना भी है हमको, लेकिन हमें अपने औकात के बारे में, अपना निजाम औकात थोड़ा सा अपनी मर्जी का करना होगा, अपने मजहब के तकाजों के इतबार से करना होगा। हमारे मजहबी तकाजे होते हैं, हमारी मजहबी जिम्मेदारियां होती हैं। हमें पूरी दुनिया के अंदर दीन फैलाने का काम करना है, हमें दीन सीखने का काम करना है, हमें अपने और अपने बीवी बच्चों की तरबियत तथा हिदायत का भी काम करना है, और सारी इंसानियत तक अल्लाह के पैगाम पहुंचाने की भी जिम्मेदारी है। हम आखिरी नबी की उम्मत ही है, ऐसे वैसे आम नबी की उम्मत ही नहीं है, स्पेशल सबसे अफजल सबसे आखिरी नबी की उम्मत ही है हम लोग। हमारी जिम्मेदारी में सरकारे द्वारा सल्लल्लाहु अलैहि वसल्लम का काम शामिल है। आपके काम का हिस्सा आपकी उम्मत है, आप अंदाजा फरमाइए। आपकी नुसरत, इसी वजह से आपकी नुसरत फर्ज है। आपके काम का, आपके वर्क का हिस्सा आपकी उम्मत है, इसी वजह से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने सबको दाई बनाया, सारे सहाबा को, और सहाबा ने अपने बाद वालों को दाई बनाया। क्यों? इस वास्ते कि कयामत तक बात जानी है, सारे इंसानों तक बात जानी है, सारी आने वाली नस्लों तक बात पहुंचनी है। सबको ये बता देना जरूरी है कि इस्लाम में ही नजात है, इस्लाम के अलावा नजात नहीं है। अल्लाह की बंदगी में ही नजात मिलेगी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा में ही नजात मिलेगी। सारे इंसानियत तक पहुंचाना, अपने हों के पराए हों, ये हमारी जिम्मेदारियों में से है। तो जाहिर है कि हमको तो टाइम वैसा बनाना पड़ेगा मेरे भाई। इसलिए आपसे गुजारिश है कि ये काम आपका है, मैं आप पे थोप नहीं सकता, आप मेरे पे थोप नहीं सकते, और ये काम किसी की नीयत पे हमले का नहीं है। आप अपने दिल से कितने अच्छे मुखलिस दीनदार हों, मैं अपने दिल से कैसे ही हूं, मैं आपकी नीयत पे हमला नहीं कर सकता, आप मेरी नीयत पे नहीं कर सकते। आपका टाइम मेरे हाथ में नहीं, मेरा टाइम आपके हाथ में नहीं। ये अल्लाह तबारक व तआला ने हर इंसान को जो इख्तियार दिया हुआ है, उसके एतबार से उसको सोचना है। आज की रात में यह तय करो कि या अल्लाह, ये सिस्टम कुछ मैं बदलूंगा, और आपके वास्ते कुछ वक्त निकालूंगा, आपके वास्ते माल निकालूंगा। आदमी का माल वही है जो उसने खा लिया, जो खा के खत्म किया, और दूसरा माल वो है जो उसने पहन लिया और खत्म कर दिया, और तीसरा माल सिर्फ वो है जो उसने आखिरत के लिए भेजा। बाकी माल का वो चौकीदार है, वॉचमैन है, उसका नहीं होता वो माल। ये माल जिसको रूपये की शक्ल में, या एक ही देने वाला डॉलर की शक्ल में, या सोना चांदी की शक्ल में इंसानों के पास में देखा जाता है, ये फराइना के पास में भी था, ये कयासरा के पास में भी था, ये कयासरा के पास में भी था, ये नवाबों के पास में भी था, ये रिचमैनों के पास, ये दुनिया से लेके कोई नहीं आता, ये सिकंदर उसके भी पास, सबके पास होता है, ये चला जाता है। ये दुनिया इस्तेमाल करने के लिए, बरतने के लिए, जैसे मेहमान खाने में हम जाते हैं, हम किसी के यहाँ गेस्ट होते हैं, वहां चीजें रखी हुई होती हैं, कुछ चीजें आपके खाने की होती हैं, कुछ चीजें आपको उठा के ला लेने की होती हैं। वो उठा के लाने की क्या होती है? टूथ स्टिक होती है। उठा के लाने की क्या होती है? सोप खाने की होती है। ये पेपर एक दो उठा लेने के होते हैं, और बाकी ये कि आपने देखा कि चांदी का चमचा है वो जेब में रख लिया तो क्या गत बंदी की आपकी? ना, स्टील के चमचे बड़े अच्छे हैं, चांदी का चमचा बहुत अच्छा है। एक साहब दावत में गए, उनको चांदी के, वहां पे नवाब साहब की दावत थी, वहां पे चांदी के चमचे थे। एक साहब को बहुत अच्छा दिखा था, उन्होंने एक चमचा यहां रख लिया अपनी, क्या समझ में आएगा नवाब साहब का घर है। एक दूसरा उनका जो दोस्त मस्खरा था, उसने देख लिया, उसके बाद उसने भी एक चमचा अपने चांदी का जेब में रखा, और कहने लगा, सब खा के बैठ गए। मैंने कहा, आज मैं एक करामत दिखाना चाहता हूं। वो क्या? तो बोले, देखो मैं अपने जेब में से चांदी का चमचा निकाला हूं ना, ये इसको रखता हूं, और इसके जेब में से निकले आवाज इधर से रखा, इधर उसकी चांदी का चमचा निकाल लिया, उधर उसके जेब में से अपना तो दबा लिया, और उसका निकाल लिया उसके जेब में से। मेहमान खाने में से आप उससे जो खा लिया आपने, वो खा लिया। जो इस्तेमाल की चीज दे दी गई थी, वो बहुत मुख्तसर होती है, असल चीज छोड़ के जानी होती है। आदमी का माल वही है जो उसने खा लिया, हदीस शरीफ है ये, और आदमी का माल वही है जो उसने पहन लिया, और आदमी का माल वही है जो उसने आखिरत के लिए जखीरा कर दिया। जो आखिरत के लिए जखीरा कर दिया, बस वो उसका है, और बकिया वो माल का चौकीदार है, मालदार नहीं होता। वो माल का वॉचमैन है, वो दूसरों के लिए जमा कर रहा है। क्यों कर रहा है? تجھے اپنا وقت عزیز نہیں ہے، تجھے اپنا وقت قیمتی بنانا نہیں ہے، آخرت میں آخرت کے اعمال کرنے نہیں ہے، ذخیر آخرت بنانا نہیں ہے. اس کے لیے میرے دوستو بھائیو یہ پروگرام مجھے اور آپ کو کرنا ہوگا، جو جماعت والے ہمارے سامنے رکھتے ہیں کہ بھائی اللہ کے راستے میں تھوڑا وقت ہمارا لگ جایا کرے. میرے دوستو یہ زندگی بہت تھوڑی ہے، کچھ نہیں کہا جا سکتا کہ کب ختم ہو جائے، اور عارضی ہے اور حالات ہیں دن بدن گھیرے ہوئے، اور ہر دن نئے حالات میں آدمی اترتا ہے اور نئے حالات سے اس کو لڑنا جھگڑنا پڑتا ہے. کچھ پتا نہیں ہے کہ کب اس کو ٹائم ملے گا کب نہیں ملے گا. حدیث شریف میں آتا ہے کہ آنے والا وقت ہو سکتا ہے آپ کو اور زیادہ بزی کرے، آنے والا وقت ہو سکتا ہے اور مجبوریوں میں آپ کو گھیر دے، آنے والا وقت ہو سکتا ہے کہ مصروفیت آپ کی بڑھا دے. ابھی آپ ڈیسائیڈ کرو کہ مجھے اللہ کے راستے میں کچھ وقت لگانا ہے، اور ابھی ڈیسائیڈ کرو کہ مجھے اللہ کے لیے مال لگانا ہے، مجھے اپنے آخرت کا ذخیرہ کرنا ہے. آج کی رات میں دوستو اس اعتبار سے بہت عجیب ہے، کیونکہ اگر ہم نے یہ فیصلہ کیا تو اس فیصلے کے اثرات اللہ تبارک و تعالیٰ کے اپنے فیصلے میں ہوں گے، ہمارے حق میں جو ان کے فیصلے ہیں. کیونکہ ادھر سے جیسے اعمال اور نیتیں اوپر جاتی ہیں، ویسے اللہ تبارک و تعالیٰ کے فیصلے اترتے ہیں آسمان سے زمین کی طرف. معراج میں حضور پاک صلی اللہ علیہ وسلم تشریف لے جا رہے تھے تو کچھ چیزوں کو زمین سے اوپر آسمان کی طرف چڑھتے ہوئے دیکھا آپ نے، اور کچھ چیزوں کو آسمان سے نیچے کی طرف اترتے ہوئے دیکھا. جبرائیل سے پوچھا کہ جبرائیل یہ کیا ہے؟ فرمایا کہ اللہ کے رسول یہ نیچے سے جو آسمان کی طرف چیزیں چڑھ رہی ہیں یہ بندوں کے اعمال ہیں، اور اوپر سے جو چیزیں آ رہی ہیں یہ اللہ کے فیصلے ہیں بندوں کے اعمال کے موافق. تو اگر ہماری نیت اچھی ہوگی اور ہمارے عمل اچھے ہو گئے، اللہ پاک ہمیں صحت بھی انشاءاللہ عطا فرمائیں گے، ہماری عمروں میں بھی برکت فرمائیں گے، ہمارے حالات بھی صحیح فرمائیں گے، ہمارے بچوں کے بارے میں بھی اللہ تعالیٰ کے فیصلے اچھے آئیں گے، اور میرے دوستوں پوری امت مسلمہ کے بارے میں اچھے سے اچھے فیصلے آئیں گے. آج پوری امت مسلمہ جن حالات کا شکار ہے وہ کسی سے چھپی ہوئی نہیں ہے. ہم امت کی مظلومیت کا، امت کی پریشان حالی کا، امت کے بگاڑ کا رونا روتے ہیں، اور دوسروں کو ظالم ٹھہرا کر اور دوسروں کا ظلم سنا سنا کر دلوں کو تسلی دیتے ہیں. یہ مطلب نہیں کہ دوسروں کی طرف سے ظلم نہیں ہوتا، مگر سوچنے کی بات یہ ہے کہ ان کے دین کی ہم نے کتنی فکر کی، ان کے ایمان کی ہم نے کتنی فکر کی. جو نقصان اصل حضور صلی اللہ علیہ وسلم کی امت کا اعمال کے لحاظ سے ہو رہا ہے، ایمان کے لحاظ سے ہو رہا ہے، مسلمان ہی اس کا سروے نہیں کرے گا، مسلمان ہی اس کا جائزہ نہیں لے گا، مسلمان کی نظر ہی اس پر نہیں جائے گی تو کہ دشمن کی جائے گی؟ کون ہے جو اس کی فکر کرنے؟ اور سارے حالات اسی لیے آ رہے ہیں. حضور کی مخالفت کرنے کے بعد یہ امت کبھی پنپ نہیں پاتی، یہ یاد رکھ لیجئے. دشمن اگر حضور کی مخالفت کرے گا اس کو موقع دیا جائے گا پنپنے کا، کیونکہ اس کے لیے آخرت میں کچھ بھی نہیں ہے. لیکن اپنے آپ کو مسلمان بولنے کے باوجود حضور کی مخالفت کریں گے، خدا کی غیرت اس کو کبھی برداشت نہیں کرے گی، وہ چھوڑیں گے نہیں. آج پوری دنیا کا مسلمان دنیاوی مادی ترقی نہیں ہونے کی وجہ سے پریشان ہے، ایسا نہیں. پوری دنیا کا مسلمان سرکار دو عالم آقا نامدار تاجدار مدینہ حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لانے کے باوجود ان کی مخالفت کرنے کی سزا بھگت رہا ہے، اس پر یقین کیجئے. یہ ایک حقیقت ہے، یہ اس کے لیے قرآن کی آیتیں موجود ہیں، اس کے لیے احادیث مبارکہ میں تفصیل موجود ہے. میرے اور آپ کا فرض ہے کہ ان بندگان خدا تک جا کے ان کو سمجھانا ہے، ان میں خدا تفصیل لانا ہے کہ بھائی دیکھو ہم حضور کی امتی ہیں، نہیں مانا تھا نہیں مانا تھا، لیکن مان لیا تو پھر اتباع کرنا ہے. اللہ پاک اس کو برداشت فرماتے. ساری دنیا کے اندر مسلمانوں کی پریشان حالی کا سبب یہ ہے، اور اللہ نے اس دعوت کے کام کو اس پریشانی کے دور ہونے کا ذریعہ بنایا ہے. یہ دعوت کا کام جیسے جیسے پھیلے گا ویسے ہدایت آئے گی، دینداری آئے گی، ویسے اللہ پاک کی رحمت متوجہ ہوگی. سب کریں گے میرے دوستو انشاءاللہ. اللہ تعالیٰ مجھے اور آپ کو سب کو عمل کے طور پر عطا فرمائے. تمام سے گزارش ہے کہ توبہ اصلاح کا آج اہتمام کرنے کے ساتھ ساتھ اس کا بھی عزم کر لیں، ارادہ کر لیں کہ انشاءاللہ اللہ کے راستے میں جا کر اللہ کے دین کی محنت بھی کریں گے. ہاں تعالیٰ شانو مجھے اور آپ کو سب کو عمل کی توفیق دے. اب یہ ہماری ترتیب ہے کہ تھوڑا سا نام لکھا دو مختصرا جلدی جلدی سے، تو پھر اس کے بعد دعا کر لیتے ہیں.
Three days start on 5, 6, 7 and 40 days July 18 inshallah. Next year 4 months
جزاک. فرماؤ بھائی. میرے دوستو ارادہ کرو، سبھی ارادہ کرو، یہ ہر آدمی کی اپنی محنت کا کام ہے. ہر ساتھی سے، ہر بزرگ سے، ہر دوست سے، ہر مصروف سے، ہر فارغ سے یہ درخواست ہے کہ بھائی ہم سب ارادہ کریں اللہ تعالیٰ سے کہ، اور اللہ سے دعا کرنا پڑتا ہے اس کے لیے کہ اللہ آپ ہمیں قبول فرمائیں. ہزاروں لوگوں کو آپ نے قبول کیا، توفیق دے رہے ہیں،
مجھے آپ نے کیوں محروم کیا ہوا ہے, مجھے بھی آپ قبول فرمائیں. جب دعا کرتے ہیں اور سچی نیت بناتے ہیں اللہ کے ساتھ تو پھر اللہ ہمت دیتے ہیں. آپ سے درخواست ہے کہ آپ سب ہمت کریں میرے دوست, اللہ کے دین کی محنت کرنا ہے. دیکھو اس ملک میں دین کی محنت کے ساتھ میں رہنا جائز ہے, ورنہ بغیر دین کی محنت کے رہنا حرام ہے. یہ فتویٰ میں نہیں دے رہا ہوں, یہ بڑے مفتیاں دے کر کے اسے ان کے نقل کر رہا ہوں. میں آپ کورس میں نے بھی کیا ہوا ابتدا کا, لیکن میں دے نہیں رہا ہوں اس کا فتویٰ. یہاں بڑے بڑے مفتی آئے, انہوں نے دیکھا یہاں کے حالات کو, ان کا فتویٰ یہ ہے کہ اگر آپ دین کی محنت کر رہے ہیں تو آپ کو اس ملک میں رہنا جائز ہے, اور اگر آپ دین کی محنت میں حصہ نہیں لے رہے ہیں تو آپ کو اس ملک میں رہنا حرام ہے. اب دین کی محنت سے مراد خالی جماعت میں جانے ہی بلکہ نہیں ہے, یہ انہوں نے وضاحت نہیں کی. انہوں نے ایک جنرل بات کی کہ دین کی محنت میں آپ کو مستفید حصہ لینا پڑے گا, لیکن ہمارے اپنے ایکسپیرئنس اور تجربے کے اعتبار سے اپنے دین کی حفاظت, امت مسلمہ کی حفاظت اس خاص شیپ شکل میں ہے جس کو تبلیغ کی محنت کہتے ہیں. ان کے فتوے میں ملا نہیں رہا ہوں بات کو, ان کا فتویٰ جنرل ہے دین کی محنت کرو تاکہ آپ کا رہنا جائز ہو جائے, لیکن دین کی محنت کی یہ شیپ اور یہ شکل جس کو ہم تبلیغ کے نام سے جانتے ہیں یہ سب سے زیادہ اویلیبل ہے اور سب سے زیادہ اس میں فائدہ ہے اور سب سے زیادہ ایزی ہے اور ہمارے لیے کمفرٹیبل یہ ہے. مشغول لوگوں کے واسطے بنایا ہوا اس کی بنائی ہوئی ترتیب ہے, یہ اس کا بڑا فائدہ ہوتا ہے, اس وجہ سے ہم اس کی ترغیب دے رہے ہیں. باقی اگر کوئی آدمی کوئی اور طریقے سے محنت کر رہا ہے دین کی تو اس کے لیے بھی جائز ہوگا یہاں پہ قیام کرنا, لیکن کوئی حصہ ہی نہیں لیتا دین کی محنت کا اس کے لیے جائز نہیں ہوگا یہاں پہ قیام. تو مسلمان دین کی محنت کے ساتھ ہی یہاں رہنے کا مجاز ہے, اس کے بغیر نہیں. بولو بھائی, ارادہ کرو اللہ جزائے خیر دے, ہمت دے. ماشاء اللہ فرمائیں. اللہ تعالیٰ آپ کو فرمائے, فرماؤ بولتے سب سے درخواست ہے کہ ارادے کرو سبھی. آپ چار مہینے نہیں ہوتے, چالیس دن کرو, چالیس دن نہیں ہوتے اس سے کم زیادہ کرو, لیکن کچھ تو ارادہ کرو. اتنے ماشاء اللہ جماعت کے ساتھی ہیں یہ سارے, اور جماعت کی بات بار بار ان کے کان تک پہنچتی رہتی ہے, اور ہم نے جو ہے نا آہستہ دیکھیں گے پھر دیکھیں گے پھر دیکھیں گے پھر ڈالا ہوا ہے, اور ابھی آیت سن چکے ہیں آپ. یہ کتنی بڑی بیماری پیدا کر دیتی ہے چیز, یہ دل میں قساوت آ جاتی ہے, ہمت کمپنی کی ہاتھ چھوڑ دیتی ہے, ساتھ چھوڑ دیتی ہے. اس لیے میرے دوستوں فیصلہ کرو, دس دس دن کے لیے ارادے کرو, پانچ پانچ دن کے لیے ارادے کرو, بیس بیس دن کے کرو, پھر چالیس دن کے بھی کرو, پھر چار مہینے کے بھی کرو, مگر کچھ تو کر رہے, کچھ تو کرنا ہی کرنا ہے میرے بھائی. ہم کو ہمت سے کام لینا پڑتا ہے, آدمی کو نفس کی مخالفت کرنی پڑتی ہے. اچھا ہاں, یہ جو اس کاپٹن کا جو اجتماع ہے اس میں کتنے ساتھی یہاں سے چلنے والے ہیں جو یہاں موجود ہیں؟ ہاں اس میں تو بہت لوگوں کو تو پتا ہی نہیں ہے. آپ لوگ چل رہے ہیں؟ ہاں آپ کو اٹھوانا ہے, چھوڑ دیں, جاؤ مرضی تمہاری آتی
ہے, ان شاء اللہ نیت کریں گے.
اچھا بھائی کہہ رہے ہیں کہ نیت کر لو کہ یہ جو ویکینڈ آ رہا ہے, ہو سکتا ہے کچھ ساتھی نئے بھی ہوں, کیونکہ شب برات میں کچھ نئے لوگ بھی آ جاتے ہیں جو عام مجمع میں نہیں پہنچ پاتے. تو جو یہ جو ویکینڈ آ رہا ہے تو اس ویکینڈ کے اندر اجتماع ہے دعوت تبلیغ کا, بہت دور دراز سے ماشاء اللہ جماعت آئی ہوئی ہے, مدینہ منورہ کی جماعت آئی ہوئی ہے, پاکستان کی جماعت آئی ہوئی ہے, ساؤتھ افریقہ کی جماعت آئی ہوئی ہے, مستورات کی مدراس کی جماعت آئی ہوئی ہے, تو بہت سی جگہوں سے دوسری جماعتیں بھی آئی ہوئی ہیں, اور محنت کے کر کے لوگ جمع ہوئے. کہنا سننا ہوگا, ایک ماحول ہوگا, انوائرمنٹ ہوگا, اس کی گرمی سے بڑا فائدہ انسانوں کو ملے گا. اس میں آپ سے گزارش ہے کہ آپ سارے کے سارے تین دن کا وقت پورا لے کے اس میں پہنچے, وہاں رہیں, کھانا پینا وہی ہوتا ہے, دعا تک رہیں, اور وہاں جو لوگ فکریں دلا رہے ہیں ان فکروں میں حصہ لیں سنسیئرلی, اور اس میں جتنا آپ سے ہو سکتا ہے اس میں آپ عملی طور پر ارادہ کرنے کی کوشش کریں. کریں گے سب ان شاء اللہ. ضرور شریف اللهم صل على سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وعلى آل سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. وصل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد بعدد من صلى عليه وبعدد من لم يصلي عليه. وصلي على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما ينبغي لنا أن نصلي عليه وصلي على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب ربنا وترضى أن نصلي عليه. اللهم لك الحمد حمدا دائما مع دوامك، ولك الحمد حمدا خالدا مع خلودك، ولك الحمد حمدا لا منتهى له دون مشيئتك، ولك الحمد حمدا لا يريد قائله إلا رضاك، ولك الحمد حمدا عند كل طرفة عين وتنفس كل نفس. اللهم لك الحمد كله، ولك الشكر كله، ولك الملك كله، بيدك الأمر كله. اللهم لك الحمد أنت خالق السماوات والأرض ومن فيهن، ولك الحمد أنت رب السماوات والأرض ومن فيهن، ولك الحمد أنت عماد السماوات والأرض ومن فيهن، لك الحمد كله، ولك الشكر كله، بيدك الخير كله، وبيدك الملك كله. اللهم لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك، اللهم لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك. یا اللہ اپنے فضل کرم سے ہمارے جمع ہونے کو قبول فرمائیے. اے اللہ اس مبارک رات میں ہماری مغفرت کا فیصلہ فرما دیجیے، ہم سب کی گردنوں کو جہنم سے آزاد فرما دیجیے. اے کریم آقا آپ بہت ہی زیادہ کریم ہیں، آپ بہت ہی زیادہ رحیم ہیں، آپ بڑے مہربان ہیں، ہم ضعیفوں پر رحم فرما دیجیے، ہم گنہگاروں پر رحم فرما دیجیے. اے اللہ ہم بہت گنہگار ہیں، خطا کار ہیں، خلوت میں، جلوت میں، دن میں، رات میں، جان سے، مال سے، جا سے، با سے، ہر طرح سے اللہ ہم تو گناہوں کے دردر میں پھنس گئے. ہمیں اقرار ہے پروردگار، ہم اقرار کرتے ہیں، ہمیں بہت زیادہ شرمندگی ہے، ہم بہت شرمندہ ہیں اپنی بدعملیوں پر، اپنی بدحالی پر، اپنے نفس سے ہارنے پر اور شیطان سے ہارنے پر، آپ کے دشمنوں سے دوستی کرنے پر اور آپ کے دشمنوں کے ہاتھ سے ہارنے پر ہمیں بہت ہی شرمندگی ہے. اے پاک پروردگار آج کی اس مبارک رات میں ہم آپ کے سامنے فقیرانہ ہاتھ پھیلائے ہوئے ہیں، ہم دست بدعا ہیں. اے اللہ ہم سوالی ہیں اور ہم بھکاری ہیں. اے پروردگار آپ کریم ہیں، آپ غنی ہیں، آپ بے نیاز ہیں، لیکن آپ ارحم الراحمین ہیں. اے اللہ آپ اکرم الاکرمین ہیں. اے پروردگار آپ کی محبت، اے اللہ ساری مخلوقات میں کہیں زیادہ ہے. اے پروردگار آپ ستر ماؤں سے بھی زیادہ محبت فرمانے والے ہیں، اپنے فضل و کرم سے ہماری مغفرت فرما دیجیے. اے اللہ آپ ہمیں محروم نہ فرمائیے، آج آپ ہماری مغفرت فرما دیجیے. اے اللہ آپ ہماری معافی کا فیصلہ فرما دیجیے. اے اللہ آپ کو آپ کی عزت کا واسطہ دیتے ہیں، آپ کو آپ کی عزت کی قسم دیتے ہیں، آپ کو آپ کے حبیب کا واسطہ دیتے ہیں. پروردگار آپ ہمیں معاف فرما دیجیے. اے اللہ آپ ہماری مغفرت فرما دیجیے، ہمارے والدین کی مغفرت فرما دیجیے. اے اللہ جن کے والدین گزر گئے ان کی بھی، جن کی حیات ہے ان کی بھی مغفرت فرما دیجیے. اے اللہ جن کے والدین اس دنیا سے گزر گئے وہ اپنے قبروں میں لیٹے ہوئے ہیں، پروردگار ان پر رحم فرما دیجیے، کروٹ کروٹ ان کو بخش دیجیے، ان کی قبر کو اے اللہ نور سے بھر دیجیے، ان کی قبر کو کشادہ فرما دیجیے، ان کی قبروں کو جنت کے باغوں میں سے باغ بنا دیجیے. اے اللہ ان سے محاسبہ مت فرمائیے، ان کی لغزشوں کو کوتاہیوں سے درگزر فرمائیے، ان کے حسنات کو قبول فرما دیجیے. اے اللہ ان کی اولاد جو ان کے حق میں دعائیں کر رہی ہے ان دعاؤں کو قبول فرمائیے. اے اللہ والدین کی مغفرت فرما دیجیے. اے پروردگار بوڑھے ماں باپ کو سزا ملے گی تو کیا ہوگا؟ اے اللہ کہاں وہ برداشت کر پائیں گے؟ اور ان بوڑھوں کو سزا دینے سے آپ کو کیا مل جائے گا؟ پروردگار جو بات ہو گئی سو ہو گئی، معاف فرما دیجیے، کرم فرما دیجیے. اے اللہ ہمارے والدین کو معاف فرما دیجیے، ہمارے والدین کی مغفرت فرما دیجیے، ہمارے عائدہ واقعین کی مغفرت فرما دیجیے، ہمارے تمام مرحومین کی مغفرت فرما دیجیے. اے اللہ پوری امت مسلمہ کی مغفرت فرما دیجیے. اے اللہ پوری امت مسلمہ کی مغفرت فرما دیجیے، امت پر رحم فرما دیجیے، فضل فرما دیجیے. اے اللہ امت سے رنج و غم کو دور فرما دیجیے، امت مسلمہ کے حالات کو صحیح فرما دیجیے. اے اللہ اس آنے والے سال میں امت مسلمہ کے حالات کو صحیح فرما دیجیے، ان کے خوف کو امن سے بدل دیجیے، ان کی بے عزتی کو عزت سے بدل دیجیے، ان کی مغلوبیت کو غلبے سے بدل دیجیے، اسلام کا نشاط ثانیہ فرما دیجیے، اسلام کا بول بالا فرما دیجیے، ہدایت عامہ کے فیصلے فرمائیے، مسلمانوں کی حکومتوں کی حفاظت فرمائیے، مسلمانوں کی زمینوں کی حفاظت فرمائیے، مسلمانوں کی جانوں کی مالوں کی عزت و آبرو کی حفاظت فرمائیے. اے اللہ مسلمانوں کے ایک ایک اینچ زمین کی حفاظت فرمائیے، بیت المقدس کی حفاظت فرمائیے، مقامات مقدسہ کی حفاظت فرمائیے. اے کریم آقا کرم کا رحم کا معاملہ فرمائیے. اے اللہ ہم پر ہمارے حالوں پر رحم فرما دیجیے، ہم سب کو صحت عطا فرمائیے، ہم سب کی عزت کی سلامتی کے ساتھ ایمان کی سلامتی نصیب فرمائیے. اے اللہ ایمان کا کمال ہمیں نصیب فرمائیے. اے مولا کریم ہماری عمروں میں برکت فرما دیجیے، آج کی مبارک رات میں اللہ ہمیں اور جینے کی کا موقع دے دیجیے، آخرت کی تیاری کا موقع دے دیجیے، آپ کو راضی کرنے کا موقع دے دیجیے. اے اللہ ہمارے اعصاب میں اور ہماری قوتوں میں جو آپ نے نعمتیں عطا فرمائی ہیں تو متمتع ہونے کا موقع دیجیے, اور آپ کے مبارک دین کی خدمت کا موقع مرحمت فرمائیے, آپ کے مبارک دین کی خدمت کی سعادت سے ہم سب کو مالا مال فرمائیے. اے اللہ ہماری اولاد کو نیک سعادت بنا دیجیے, اور جن کو آپ نے اولاد نہیں دی ہے ان کو اولاد دے دیجیے, جتنی اولاد دی ہے ان کو نیک سالح بنا دیجیے, بری عادتوں برے ماحول سے پوری پوری حفاظت فرمائیے, ان کو صحت سے اور عافیت سے رکھیے. اے اللہ ان کی دنیاوی تعلیم ہو کہ دینی تعلیم ہو, دونوں تعلیمیں ان کی مکمل فرمائیے, ان کو کامیابی کی منزلوں تک عافیت کے ساتھ میں پہنچا دیجیے, ان کو صحت عطا فرمائیے. اے مولا کریم ان کی تعلیم اور تربیت دین کے اعتبار سے کرنے کی ہمیں توفیق عطا فرمائیے. اے اللہ ہمارے گھروں میں سکون اور اطمینان نصیب فرما دیجیے, ہر میاں بیوی میں پیار محبت پیدا فرما دیجیے. اے اللہ گھروں کے اجڑنے سے بچا لیجیے, رشتوں کے ٹوٹنے سے بچا لیجیے. اے اللہ خاندانوں کے اجڑ جانے سے بکھر جانے سے بچا لیجیے. اے کریم گھروں کے اندر پیار محبت کی قدروں کو زندہ فرمائیے, ہر میاں بیوی میں پیار محبت پیدا فرمائیے, ہر ماں باپ اور اولاد میں پیار محبت پیدا فرمائیے, اور اے اللہ اور دین پر سب کو مجتمع فرمائیے. اے اللہ بڑوں کی عزت کرنا نصیب فرمائیے, چھوٹوں پر شفقت کرنا نصیب فرمائیے. اے اللہ ہمارے روزیوں میں برکت فرمائیے. اے اللہ آج کی مبارک رات میں ہمارے روزیوں میں برکت کے فیصلے فرمائیے, وسعت کے فیصلے فرمائیے, سہولت کے فیصلے فرمائیے. اے اللہ جن کو آپ نے روزی کم دی ہے ان کو زیادہ دے دیجیے, اور جن کو تنگ فرمائی ہے ان کو ساتھ خوشحالی کے ساتھ دے دیجیے, اور جن کو مشقت سے ملتی ہے پروردگار ان کو آسانی سے دے دیجیے. اور اللہ جن کو آپ نے بہت روزی دی ہے اس میں برکت فرما دیجیے. اے اللہ ہم برکت والے حلال روزی کے دروازے ہم سب کے لیے کشادہ فرمائیے. اے اللہ آج کی اس رات میں ہم سے کچھ بھی مانگنا نہیں آتا, ہمیں تو مانگنے کا بھی سلیقہ نہیں آتا, ہمیں مانگنے کا سلیقہ مرحمت فرما دیجیے. دنیا اور آخرت کی تمام سعادتیں اپنے فضل و کرم سے ہمیں نصیب فرما دیجیے, دونوں جہان کی کامیابیاں ہمیں نصیب فرمائیے, آخرت کے تمام عقبات اور گھاٹیوں میں ہماری بھرپور مدد فرمائیے, قدم قدم پر غیبی تاریخ کو شامل حال فرمائیے. اے اللہ خود صراط پر سے بجلی کی طرح سے گزار دیجیے, نام اعمال سے دیہات میں مرحمت فرما دیجیے. اے اللہ جنت میں بغیر حساب کتاب کے داخل فرما دیجیے, حضور پاک صلی اللہ علیہ وسلم کے جھنڈے تلے جمع فرمائیے, آپ کے مبارک ہاتھوں سے جامع کوثر نصیب فرمائیے, اول وہلے میں آپ کی شفاعت عطا فرمائیے, موت اور ماں باپ اور موت میں برکت فرمائیے, قبر کو یا اللہ جنت کے بابوں میں سے ایک باغ ہمارے لیے بنا دیجیے, اور جہنم کا گڑھا نہ بنائیے. اے اللہ ایمان پر ہم سب کا خاتمہ دی فرمائیے, اپنے اپنے وقتوں پر ایمان کے کمال کے ساتھ حسن خاتمہ ہم سب کو نصیب فرمائیے, اور دنیا کے اندر بھی اللہ حسن عطا فرمائیے, اور یہاں پر بھی سہولت فرمائیے, اور دشمنوں سے حفاظت فرمائیے, حاصلوں سے حفاظت فرمائیے, بدخواہوں کی بدخواہی سے حفاظت فرمائیے, شریروں کی شرارت سے حفاظت فرمائیے. اے اللہ جو لوگ روحانی اعتبار سے لوگوں کو تکلیف پہنچاتے ہیں ان سے حفاظت فرمائیے, آصف اور صحت سے حفاظت فرمائیے, شیطانی اور جناتی اثرات سے حفاظت فرمائیے, نظر بد سے حفاظت فرمائیے, انسانی اور شیطانی شرور سے ہماری اور ہمارے بچوں کی اور ہمارے گھر بار کی اور ہمارے کاروبار کی اے اللہ پوری پوری حفاظت فرمائیے. جو خیر حضور پاک صلی اللہ علیہ وسلم نے آپ سے مانگا ہے ہم آپ سے مانگتے ہیں, اپنے کرم سے ہمیں مرحمت فرمائیے, اور جن شرور سے آپ صلی اللہ علیہ وسلم نے پناہ مانگی ہے ہم پناہ مانگتے ہیں, ہماری حفاظت فرمائیے. اللہ بر و بحر میں, خشکی اور تری میں, اور حرمین میں جہاں کہیں آپ کے ولی آپ سے دعائیں فرما رہے ہیں, اے اللہ ان ولیوں کی دعاؤں میں ہمارا بھی حصہ فرما دیجیے, اور ان کو شفع قبولیت سے نواز دیجیے, اور ہماری ان متواضع دعاؤں میں ان کا حصہ فرما کر ان دعاؤں کو بھی قبول فرما دیجیے, ہمارے مساجد کی بھی حفاظت فرمائیے, ہمارے مدارس اور مراکز کی بھی حفاظت فرمائیے, اور دین کے کاموں کی حفاظت فرمائیے, اور دین کے کاموں میں بھرپور نصرت فرمائیے, مدد فرمائیے, اور مسلمانوں کے قلوب کو دین کے کاموں میں حصہ لینے کی طرف متوجہ فرمائیے. اپنے کرم سے ہماری دعاؤں کو قبول فرمائیے. وصلی وسلم مبارک علی سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین. تو چار منٹ اگر بڑھ گئے ہیں تو معذرت چاہتا ہوں.
اگر میں ریکال ان شاء اللہ اکاؤنٹ 10:35 ان شاء اللہ.